So Mukti, baru. This is what happens here. मुक्ति को बारे में, मुक्ति सेल्वेशन, मुक्ति चाहिँ धर्मी यो ठहरिने ठहरिने भएछ, धर्मी ठहरिने. सो मुक्ति वास्तवमा येशु ख्रीष्टमा अनुग्रहद्वारा विश्वासबाट सित्तैमा पाइने कुरा हो. तर बाइबलमा मुक्तिको कुरा गर्दाखेरि धेरै कुराहरू समेटिएको छ, धेरै कुराहरू हामीले त्यसमा बुझ्छौँ मुक्तिको कुरा गर्दाखेरि. अनि हामीले जस्टिफिकेसन, धर्मी ठहरिने बारेमा अस्ति अलिकति हेरेका थियौँ, अनि आज सेङ्क्टिफिकेसन. यो तिनवटा मुक्तिको तिनवटा सूत्र, तिनवटा भाग भनौँ, जब हामी उद्धार पाउँछौँ, हाम्रो जीवनमा धार्मिकताको कुरा, पवित्रताको कुरा, जब कुनै पनि मान्छे शरीरमा जन्मिन्छ, जन्मिएको मिति हुन्छ, अनि शरीरमा मर्छ, मरेको मिति हुन्छ, बिचमा ड्यास भनिन्छ. त्यसैले मुक्ति पनि धेरै मान्छेहरूको विचारमा चाहिँ मुक्ति चाहिँ एउटा स्वर्ग जाने बाटो भन्ने सोचिरह हुन्छ. तर वास्तवमा स्वर्ग जाने बाटो मात्रै नभएर धेरै कुराहरू त्यहाँ हुन्छ मुक्तिमा चाहिँ. त्यस कारणले बाइबलले यसको बारेमा के भनेको छ हामी हेर्ने प्रयास गर्छौँ. त्यसैले शारीरिक रूपमा जन्मिँदाखेरि हामी शरीरमा संसारमा आउँछौँ भनेदेखि, आत्मिकी रूपमा जन्मिँदाखेरि परमेश्वरको सम्बन्धमा आएर हामी अनन्त जीवनको सुरु गर्छौँ. त्यसैले आत्मिकी जीवनको सुरु र आत्मिकी जीवनको अन्त भनेको चाहिँ कहिले पनि नहुने, तर हामी येशु प्रभुलाई महिमामा भेट्नेछौँ. येशुलाई नभेटुनसम्म अथवा यो संसारमा हामी रहन्जेल, जबदेखि हाम्रो आत्मिकी जन्म हुन्छ, नयाँ जीवन हामीले पाउँछौँ, हामीले मुक्ति पाउँछौँ, त्यो समय चाहिँ, सो धर्मी ठहरिने कुरा चाहिँ हामी विश्वास गर्ने साथ परमेश्वरको छोराछोरी हुन्छौँ, हाम्रो पाप क्षमा हुन्छ. यसैको बारेमा आज म तपाईँलाई सरसर्ती छोटकरी म भन्छु. तर यो पवित्रीकरण जो सेङ्क्टिफिकेसन भन्छ, त्यसलाई एउटा परिपक्वता हुने बाटो, मेच्योर हुने, चेलापनमा बढ्ने, विश्वासमा बढ्ने, अनुग्रहमा बढ्ने धेरै कुरा त्यसलाई भनिन्छ. तर त्यो सेङ्क्टिफिकेसन, धर्मी ठहरिएको जस्टिफिकेसनदेखि ग्लोरिफिकेसन, येसुसँग भेटेर महिमामा सहभागी हुने यो बिचको समयलाई चाहिँ पवित्रीकरण, सेङ्क्टिफिकेसन भनेर भन्दछन्. त्यसैले सुरुमा तपाईँलाई म सरसर्ती यो धर्मी ठहरिने जस्टिफिकेसनको बारेमा बताउन चाहन्छु. परमेश्वरको धार्मिकता येशु ख्रीष्टमा विश्वास गर्ने सबैलाई सित्तैमा दिएको छ. यहुदी र गैर यहुदी बीच कुनै भिन्नता छैन, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। ख्रीष्ट येशुद्वारा आएको मुक्तिमा उहाँको अनुग्रहद्वारा सबै स्वतन्त्र रूपमा धर्मी ठहरिएका छन्। परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाएर प्रायश्चितको बलिदानको रूपमा प्रस्तुत गर्नु भयो हाम्रो धार्मिकता, उद्धारको लागि, अनि जुन कुरा चाहिँ विश्वासद्वारा हामी ग्रहण गर्न सक्छौँ. उहाँले आफ्नो धार्मिकता कसरी देखाउनु भयो भन्दाखेरि चाहिँ, येशु ख्रीष्टमा जब उहाँले संसारमा आएर हाम्रो पापको बदला दण्ड तिरिदिनु भयो, अब येशु ख्रीष्टमा विश्वास गर्नेहरूलाई उहाँको आफ्नो धार्मिकता, उहाँले हाम्रो पापको दण्ड तिरिसक्नु भएको हुनाले उहाँको धार्मिकताद्वारा हामीमा धार्मिकता दिनुहुन्छ. इम्प्युटेड ग्रेस भन्छ, परमेश्वरको अनुग्रहमा, किनभने उहाँ न्यायी अनि धर्मी हुनुहुन्छ. धार्मिकता बारेमा धेरै महत्त्वपूर्ण तथ्यहरू हामी सिक्दछौँ, अनि तपाईँलाई म त्यसको बारेमा छोटकरी एक दुईवटा कुरा धार्मिकताको बारेमा भन्न चाहन्छु. धर्मी ठहरिने व्यवस्थापनबाट अलग हुन्छ भनेको मतलब व्यवस्था पालनबाट अलग हुन्छ। व्यवस्था पालन भनेको चाहिँ सुरुमा मोसद्वारा परमेश्वरले इजरायलीहरूलाई अथवा मानिसहरूको निम्ति इजरायली जाति खडा गर्नुभयो, किनभने जब मान्छेले पाप गर्यो परमेश्वरको र मानिसको सम्बन्ध टुट्यो। अब इजरायलीहरूद्वारा परमेश्वरले संसारको उद्धार गर्दै हुनुहुन्थ्यो अनि व्यवस्था मोसाद्वारा इजरायलीहरूलाई दिनुभयो, किनभने मानिसहरू परमेश्वरको सम्बन्धमा आउन योग्यका थिएनन् उनीहरूको पापले गर्दाखेरि। तर मानिसहरूले व्यवस्था पालन गरेर धार्मिकता कमाएर परमेश्वरको सम्बन्धमा आउन सकेनन्, कोही पनि सफल भएन। त्यसैले धार्मिकताको एउटै बाटो परमेश्वरको अनुग्रहमा विश्वास गर्ने कुरा। त्यसकारणले यहाँनिर सुरुमा जब मुक्ति पाएपछि हामीले परमेश्वरको धार्मिकता पाउँछौँ येशू ख्रिस्टद्वारा, पहिलो कुरा चाहिँ हामी परमेश्वरको अगाडि धर्मी ठहरिन्छौँ, जुन चाहिँ व्यवस्था पालनबाट होइन, व्यवस्था पालन गर्ने कुरा छैन। अब त्यसको मतलब विश्वास गर्ने मान्छेहरू व्यवस्था उल्लङ्घन गर्ने त होइनन्, तर परमेश्वरमा भरोसा गरेर उनीहरू धार्मिक के अरे उहाँको अनुग्रहको शक्तिमा जिउँछन्। अर्थात् हामी नियम पालन वा आफ्नै असल कामहरूद्वारा धार्मिकता प्राप्त गर्न सक्दैनौँ। ख्रिस्टको बलिदानपूर्ण मृत्युद्वारा धर्मी ठहराउन दोस्रो पोइन्ट चाहिँ त्यो हामीलाई धर्मी ठहराउने चाहिँ ख्रिस्टको बलिदानपूर्ण बलिदानद्वारा चाहिँ उहाँको मृत्युद्वारा चाहिँ हामीलाई धर्मी ठहराउने बाटो खुल्यो, किनभने त्यसैले येशू प्रभुले भन्नुहुन्छ बाटो सत्य र जीवन म हुँ, म बाहेक कोही पिता कहाँ जानु सक्दैन। ख्रिस्टले बगाएको रगतको आधारमा हामी धर्मी ठहरन्छौँ। तेस्रो कुरा यहाँ छ, धर्मी ठहराउने कुरा चाहिँ येशु ख्रिस्टको बलिदानमा विश्वास गरेर सित्तैमा दिएको परमेश्वरको अपार अनुग्रहको वरदान हो। सो धर्मी ठहराउने कुरा येशु ख्रिस्टको बलिदानमा विश्वास गरेर सित्तैमा दिएको परमेश्वरको अपार अनुग्रहको वरदान हो। त्यसकारणले हामीले अघि सुरुमै भनेछौँ असल कामद्वारा कुनै अरू कुराद्वारा परमेश्वरको धार्मिकता हामी पाउँदैनौँ। सो हामीले उद्धार पाएको भनेको चाहिँ हामी परमेश्वरको अगाडि धर्मी ठहरिन्छौँ, निर्दोष हुन्छौँ, अनि त्यो चाहिँ परमेश्वरको अनुग्रहबाट हुन्छ। अनि यहाँ चौथो कुरा छ, धर्मी ठहरिने कुराले परमेश्वरको धार्मिकतालाई देखाउँछ, पापीलाई परमेश्वरले धर्मी ठहराउनु भएका थुप्रै कुराहरू हामी देख्दछौँ। कसरी पापीलाई परमेश्वरले विश्वासद्वारा धर्मी ठहराउनु छ भन्ने कुराको बारेमा धेरै कुराहरू हामी यहाँ देख्दछौँ। अनि तपाईँलाई म यहाँ एउटा यहाँ तिनवटा पोइन्ट भन्न चाहन्छु। पापको दण्डको क्षमा, पहिलो कुरा धर्मी ठहराउँदाखेरि कुनै पनि एउटा व्यक्ति जो पाप गर्छ त्यसको जीवनमा जन्मिँदादेखि नै, जबदेखि मान्छेले परमेश्वरको विरुद्धमा पाप गर्यो जन्मिँदादेखि नै उसमा चाहिँ पापको दण्ड हुन्छ। जस्तो एउटा अपराधी जस्तै अपराध गरेपछि त्यसको दण्ड उसले चुकाउनु पर्ने हुन्छ। यहाँनिर मानिसले पाप गर्यो त्यसको दण्ड चाहिँ मृत्यु, अनि त्यो कुरो चाहिँ रोमी 3:23 लेखिएको छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। त्यस्तै 6:23 रोमीमा लेखेको छ, पापको ज्याला चाहिँ मृत्यु हो। त्यस कारणले पहिलो कुरा चाहिँ के हुन्छ, हाम्रो दण्ड जो मृत्यु थियो पापको दण्ड, हरेक व्यक्ति जसले येशूमा विश्वास गर्छ उसको पापको दण्ड जुन छ त्यो चाहिँ क्षमा हुन्छ। दोस्रो पोइन्ट, हाम्रो पापका कारण गुमेको परमेश्वरको अनुग्रहको पुनर्स्थापना हुन्छ। जब मान्छेले पाप गरेको थियो उसमा चाहिँ परमेश्वरको अनुग्रह आउने थिएन, किनभने पापले गर्दा परमेश्वर र मानिसको बिचमा चाहिँ सम्बन्ध टुटेको थियो। अनि यसैले धर्मी ठहरिनु एक दोषमुक्त हुनु मात्र नभइकन परमेश्वरद्वारा उसलाई चाहिँ आफ्नो छोराछोरीको रूपमा स्वीकार गर्नु पनि हो। अब हामी परमेश्वरको मित्रहरू भएका छौँ, येशूमा विश्वासद्वारा जब मुक्ति पाउँछौँ हाम्रो दोष मात्रै मेटिँदैन, हामी त परमेश्वरको मित्र अथवा ख्रिस्टका सह उत्तराधिकारी भनेर यी पदहरूमा भनेको छ। तेस्रो कुरा, धार्मिकता फेरि स्थापित या थपिदिनु जुन राम्रो हाम्रो खातामा ख्रिस्टको धार्मिकताको हिसाब हो। अनि यहाँ यो भन्न खोजेको चाहिँ परमेश्वरले हाम्रो हाम्रो निम्ति धार्मिकता दिनुहुन्छ, जसरी बैङ्कमा खातामा पैसा हालेको जस्तै उहाँको अनुग्रह प्रशस्त मात्रामा आशिष हामीले पाउँछौँ। हामीलाई विधिसम्मत रूपमा ख्रिस्टमा धर्मी घोषित गरिएको छ। जब येशूमा विश्वास गरेर उस हाम्रो पाप क्षमा हुन्छ र हामी पवित्र आत्माबाट नयाँ जन्म पाउँछौँ, त्यसपछि उसको खालि अनन्त जीवन जाने स्वर्ग जाने कुरा मात्रै नभएर ऊ चाहिँ धार्मिक घोषित गरिन्छ। अनि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचुने हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो, परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। कसलाई? येशु ख्रिस्टलाई। किनभने येशु ख्रिस्ट पवित्र हुनुहुन्थ्यो, उहाँको जन्म अचम्म प्रकारले भएको थियो, तर मानिसहरूको पापको उद्धार गर्नलाई परमेश्वरको पुत्र संसारमा मानिसको रूपमा जन्मिएर जुन काम गर्नुभयो, परमेश्वरले उहाँलाई मानिसहरूको पापको निम्ति त्यो पाप बोक्ने बनाउनु भयो, त्यही भन्न खोजेको। तर उहाँ आफै भने चाहिँ पाप रहित हुनुहुन्थ्यो। यो पहिलो पापको दण्ड क्षमा हुने कुराको एक दुईवटा पदहरू म तपाईँलाई पढ्न चाहन्छु। पहिलो चाहिँ रोमी 8:1 हामी यहाँ पढ्छौँ। यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन, किनभने उहाँले हामीलाई धर्मी हाम्रो दण्ड क्षमा दिनुभएको छ। पहिलो कुरा हामीले त्यही हेरेको थियौँ, उहाँले हाम्रो दण्ड क्षमा दिनुभएको छ। यहाँ पहिलो पत्रुस 2:24 यस्तो लेखेको छ, हामी पापका लेखी मरेर धार्मिकताको लेखी जिउँ भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। भनेको मतलब हाम्रो हामीलाई धर्मी बनाउनलाई होइन, हाम्रो हामी चाहिँ पापको लेखी, ताकि हामी चाहिँ पाप गरेर जिउने होइन कि परमेश्वरको इच्छा अनुसार उहाँको महिमामा जिउने भन्ने कुरा हामी यहाँ देख्दछौँ होइन। त्यसैले परमेश्वरले हाम्रो पापको दण्ड भोगिदिनु भयो, हाम्रो चोटहरू बोक्दिनु भयो, अनि उहाँले हाम्रो चोट बोगिएको कारणले हामी बिसेक हुन्छौँ, हाम्रो चोट हामीबाट बिसेक हुन्छ, त्यो कुरो हामी यहाँ देख्दछौँ। अर्को चाहिँ यो दोस्रो पोइन्टमा हामी जान्छौँ। दोस्रो पोइन्ट चाहिँ हाम्रो पापका कारण गुमेको परमेश्वरको अनुग्रहको पुनर्स्थापना। दोस्रो पोइन्ट, पहिलो चाहिँ हाम्रो दण्ड हामीबाट हटाइयो, पापको दण्ड चाहिँ। अब यहाँनिर कुरा के हुन्छ भने, मैले अघि सुरुमै मुक्ति पाउनेहरूको होइन, जब मुक्ति पाउँछ कसैले के कुरा हुन्छ हाम्रो जीवनमा, त्यसको दण्ड हटाइएको हुन्छ, किनभने त्यो दण्डमा चाहिँ येशूले आफैले हाम्रो दण्ड लिइदिनु भयो। दोस्रो कुरा चाहिँ अब यो हाम्रो पापका कारण गुमेको परमेश्वरको अनुग्रह फेरि हाम्रो जीवनमा पुनर्स्थापना उहाँले गरिदिनुहुन्छ। यसैले धर्मी ठहरिनु एक दोषमुक्त हुनुभन्दा बढी छ, अनि धार्मिकतामा परमेश्वरद्वारा पूर्ण स्वीकार्य हो, अथवा परमेश्वरले हामीलाई धार्मिकतामा स्वीकार गर्नुहुन्छ, आफ्नो छोराछोरीको रूपमा हामी योग्यका हुन्छौँ, किनभने येशूले हाम्रो सबै खराबी लिइदिनु भयो, हाम्रो सबै दण्ड लिइदिनु भयो, अनि हामीमा फेरि परमेश्वरको अनुग्रह प्रशस्त मात्रामा अब स्थापित भयो। त्यसकारण त्यो कुरो हामी यहाँ देख्छौँ। अब हामी परमेश्वरका मित्रहरू भएका छौँ, अनि याकुब 2:23 छ, ख्रिस्टका सह उत्तराधिकारी। याकुब 2:23 चाहिँ हामी ख्रिस्टसँगै सह उत्तराधिकारी हुन्छौँ। तपाईँलाई मैले अघि पढेको यो बाइबलको पदमा यसरी लेखेको छ, योना 3:36, जुन मानिसले पुत्रमाथि विश्वास गर्छ उसले अनन्त जीवन प्राप्त गर्दछ, तर जुन मानिसले पुत्रको आज्ञा मान्दैन त्यसले त्यो जीवन देख्ने छैन, परमेश्वरको क्रोध उसमाथि रहनेछ। त्यसकारणले पापबाट गुमेको परमेश्वरको अनुग्रह अथवा हाम्रो जीवन चाहिँ उहाँले हामीमा स्थापित गरिदिनुहुन्छ भन्ने हामी यहाँ देख्दछौँ। अनि यहाँ चाहिँ याकुब 2:23 चाहिँ परमेश्वरको अब्राहमको विश्वासले ऊ धर्मी ठहरिएको थियो र उसलाई परमेश्वरको मित्र कहलियो। त्यही प्रकारले हामी जति पनि येशू ख्रिस्टद्वारा विश्वास गर्छौँ हामी परमेश्वरको मित्र हुन्छौँ र परमेश्वरको सँग अब परमेश्वरको धार्मिकतामा सहभागी हुन्छौँ। त्यो कुरा हामी यहाँ पाउँदछौँ। अर्को अर्को पद भनेको चाहिँ युहन के अरे रोमी 8:17 सन्तान हौ भने त उत्तराधिकारी पनि हौ, परमेश्वरको उत्तराधिकारी अथवा ख्रिस्टसँग साझे उत्तराधिकारी, उहाँसँग दुःख भोग्छौँ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौँ। यहाँ अर्को कुरा के भयो भने अब त हामी परमेश्वरको दण्ड पाउने, परमेश्वरबाट टाढा भएको होइन कि, हामी चाहिँ उहाँको उत्तराधिकारी ख्रिस्टसँगै। अनि वास्तवमा हामीले त्यही देख्छौँ, जब हाम्रो हामीले परमेश्वरबाट उद्धार पाउँछौँ, हामी येशु सँगसँगै उत्तराधिकारी हुन्छौँ, अथवा हामीमा परमेश्वरको अनुग्रह स्थापना हुन्छ भनेर हामीले यहाँ हेऱ्यौँ। अब तेस्रो पोइन्ट धार्मिकताको हामीमा के हुन्छ भन्ने कुरामा, पहिलो चाहिँ मृत्यु के अरे त्यो जुन चाहिँ दण्ड हामीमा थियो पापको दण्ड, त्यो हटाइयो। पापको दण्ड मृत्यु हो, त्यो आत्मिकी मृत्यु हरेक विश्वासीमा हटाइन्छ। यो धार्मिकता उद्धारबाट आउँछ। अनि त्यो कसरी आउँछ, बाइबलमा हामीले प्रष्टसँग हेर्नु। दोस्रो कुरा, हामीमा अब परमेश्वरको आशिष उहाँको अनुग्रह थपिन्छ। यहाँ तेस्रो कुरा, धार्मिकता फेरि स्थापित, धार्मिकता फेरि स्थापित या थपिदिनुहुन्छ हामीमा, परमेश्वरको धार्मिकता फेरि थपिदिनुहुन्छ। हाम्रो खातामा ख्रिस्टको धार्मिकताको हिसाब फेरि आउँछ, होइन, हामीलाई विधिसम्मत रूपमा ख्रिस्टमा धर्मी घोषित गरिएको छ, किनभने हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो, जुन चाहिँ हामीले दोस्रो कोरन्थी 5:21 देख्दछौँ, कसरी ख्रिस्ट हाम्रो लागि पाप बन्नुभयो ताकि हामी उहाँको धार्मिकतामा परमेश्वरको अगाडि धर्मी बन्न सकौँ। त्यसकारण हामीलाई धार्मिकतामा ल्याउने कुरा चाहिँ परमेश्वरको अनुग्रह थियो, अथवा येशु ख्रिस्टको बलिदान थियो, किनभने उहाँले हाम्रो लागि सबै कुरा बोकिदिनु भएको कारणले भन्ने कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। अर्को चाहिँ तपाईँलाई म अर्को पद पढ्न चाहन्छु, हाम्रो उद्धारको क्षणमा हामी निर्दोष र धर्मी ठहरिएका छौँ। त्यसैले मुक्ति भन्दाखेरि खालि स्वर्ग जाने बाटो मात्रै भनेर सोचिँदैन, तर परमेश्वरको अगाडि हामी धर्मी ठहरिने भनेको चाहिँ निर्दोष ठहरिने, होइन, त्यो कुरा पनि हामी यहाँ देख्छौँ। ख्रिस्ट येशूले क्रुसमा हाम्रो धार्मिकताको लागि आवश्यक सबै कुराहरू, होइन, पापी मानिस चाहिँ पापको कारणले मृत्यु, आत्मिकी मृत्युमा थियो, परमेश्वरसँग सम्बन्ध थिएन, अब त ऊ त पापमै रहिरह्यो भनेदेखि एउटा दण्डको भागीदार हुने, किनभने परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरसँग उसको सम्बन्ध हुने थिएन। तर येशू ख्रिस्टको संसारमा जन्म लिनुभइकन मानिसको उद्धारको लागि जुन काम सबै गरिदिनु भयो, त्यसले चाहिँ अब हामीलाई ख्रिस्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनाइयो, होइन, यसैले निसन्देह हामी ख्रिस्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिनेछौँ। अनि त्यो कुरा हामी यहाँ देख्दछौँ, परमेश्वरको क्रोधबाट हामी जोगिने, किन पापको बदलामा चाहिँ परमेश्वरको क्रोध थियो, तर परमेश्वरको क्रोधबाट जोगिने कुरा चाहिँ येशु ख्रिस्टको रगत बगाउनु भएको कुरा, ख्रिस्टको रगतद्वारा चाहिँ हामी परमेश्वरको क्रोधबाट बाँच्नेछौँ, त्यही कुरा हामी यहाँ देख्दछौँ। अर्को रोमी 4:25 यस्तो लेखेको छ, उहाँ हाम्रो अपराधहरूको निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। वास्तवमा हामीमा मृत्यु थियो, तर हामीलाई जीवन दिनलाई येशू हाम्रो अपराधको ठाउँमा मारिनुभयो। यो बाइबलमा के अरे यसमा पावलले रोमीलाई लेखेको पत्रमा यही कुरा लेखेको छ, उहाँ मर्नुभएको कारण चाहिँ हामीलाई धर्मी तुल्याउनलाई, होइन, अनि उहाँ मरेर त्यसै बस्नु भएन, तर उहाँ जीवित पनि पारिनु भयो भन्ने कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। अब यहाँ धर्मी ठहराउने कुरा गर्दाखेरि एउटा प्रश्न उठ्न सक्छ कि परमेश्वरले हामीलाई यसरी धर्मी ठहराउने न्याय न्यायचित छ त भन्दाखेरि, यदि उहाँ पवित्र हुनुहुन्छ भने परमेश्वरले दोषी पापीलाई कसरी क्षमा गर्न सक्नुहुन्छ यो कुरा। त्यसैले परमेश्वरको बारेमा सबभन्दा महत्त्वपूर्ण कुरा हो परमेश्वरको बारेमा बुझ्नलाई, किन उहाँ चाहिँ एकदमै निष्पक्ष न्यायी हुनुहुन्छ। उहाँमा पापको कतै पनि तुस पनि हुनु सक्दैन। उहाँले दण्ड दिन के अरे न्याय गर्दाखेरि एकदम निष्पक्ष न्याय गर्नुहुन्छ। अनि मानिसहरू पापी भएको कारणले परमेश्वरको दण्ड चाहिँ मृत्यु नै हो, तर मानिसहरूलाई फेरि परमेश्वरले प्रेम गर्नुभएको हुनाले अब मानिसहरूलाई उहाँको दण्ड पनि गर्ने, उहाँको निसाप पनि गर्ने, तर मानिसलाई नमारेर मृत्युमा दण्ड नदिएर एउटा उद्धारको बाटो गर्ने, यो नै परमेश्वरको सबभन्दा रहस्यमय उद्धारको एउटा कथा हो अथवा एउटा कुरा हो, योजना हो, जसले येशू ख्रीष्टद्वारा हामीलाई धर्मी ठहराउनुहुन्छ। त्यसकारणले परमेश्वरले पापीलाई कसरी क्षमा गर्न सक्नुहुन्छ भन्ने जुन प्रश्न छ, होइन कि हामीलाई त्यसै, किनभने हामी आफै आफ्नो कामले असल कुरा गरेर हाम्रो क्षमताले हाम्रो योग्यताले हाम्रो कुनै पनि पदवीले केहीले पनि हामी धर्मी हुन सक्दैन, कसैले उद्धार पाउन सक्दैन। उद्धार पाउने एउटै बाटो चाहिँ येशूको बलिदानको कारणले, त्यसमा विश्वास गर्नु पर्यो, येशूको रगत, त्यसले हामीलाई हाम्रो अधर्मबाट शुद्ध पार्नुहुन्छ। अनि यसको जवाफ चाहिँ के हो भन्दाखेरि कसरी धर्मी ठहराउनुहुन्छ त, कसरी यो न्यायसङ्गत छ भन्दाखेरि हाम्रो पापलाई क्षमा गर्नलाई चाहिँ वास्तवमा पापको उहाँले व्यवस्था गरेर हामीलाई धर्मी ठहराउनु भएको पनि होइन, अथवा हाम्रो पापलाई त्यसै छोडिदिनु भएको पनि होइन, बरु हाम्रो पाप पूर्ण तवरले दण्डित गर्नुभएको परमेश्वरले, त्यो ख्रिस्ट येशूमा। हामीले त्यो सुसमाचारको पुरै प्याकेज, पुरै कुरा चाहिँ रोमी 3 अध्यायको 21-25 तपाईँले हेर्नुभयो भने प्रष्ट बुझ्नुहुन्छ कि कसरी त्यहीँनिर लेखेको छ व्यवस्था पालन गरेर अब मानिसहरू धर्मी ठहरिने होइन, तर विश्वासद्वारा, किनभने येशु ख्रिस्टले हामी मर्नुपर्ने ठाउँमा उहाँ आफै मरिदिनु भएर उहाँले मानिसहरूको लागि धार्मिकता कमाइदिनु भयो, होइन? त्यसकारणले हाम्रो पाप पूर्ण तवरले दण्डित भ वास्तवमा यो धर्मी ठहराउनको लागि चाहिँ तपाईँ र मेरो सबै मानिसहरूको पाप चाहिँ क्षमा दिएर हामीलाई निर्दोष साबित गर्न, धर्मी ठहराउन, होइन, राइचस जस्टिफाई गर्नलाई के भयो त भन्दाखेरि परमेश्वरको हिसाब किताबमा त्यसको पूर्ण तवरले दण्ड भएको छ। यो नै अचम्मको एउटा क्रिस्चियनहरूको विश्वासमा, सुसमाचारमा एउटा अचम्मको खुसीको कुरा, सुसमाचार त्यही हो कि परमेश्वरको न्याय चाहिँ अचम्म प्रकारले गर्नुभएको छ। त्यस कारण आफ्नो पुत्रलाई संसारमा पठाएर मानिसहरूको सबै मानिसहरूको पापको दण्ड, हजुर सुन्दै हुनुहुन्छ, भाइले बोल्नुभएको थियो, एनिवे त्यो म्युट अनम्युट भयो होला। त्यसैले भनेको मतलब संसारको सबै मान्छेको सबै समयको सबै पाप, सबै समय भनेको चाहिँ उत्पत्तिदेखि अब येशू प्रभुको दोस्रो आगमन जहिले हुन्छ, संसार अन्त हुन्छ, त्यो बिचको जति पनि मान्छे छन् ती सबै मानिसको पापको, सबै पापको लागि येशू ख्रीष्टले दण्ड भोगिदिनु भयो। त्यो यति ठुलो गम्भीर कुरा हो, त्यही नै परमेश्वरको प्रेमको एउटा प्रमाण हो, अनि त्यसले हामीलाई धर्मी बनाउँछ। बाइबलले त्यही भन्छ, ख्रीष्टले हाम्रो निम्ति हाम्रो पापको दण्ड आफैमा लिनुभएको छ, उहाँ हाम्रो एक मात्र विकल्प हुनुहुन्छ। त्यही कारणले येशूले भन्नुहुन्छ नि, बाटो सत्य र जीवन मै हुँ, मभन्दा बाहेक कोहीद्वारा पिता कहाँ जान सक्दैन। अनि वास्तवमा कुनै पनि धर्ममा यो कुरा पाइँदैन, अनि धर्मले कसैले पनि धर्मी ठहराउन सक्दैन, हाम्रो असल कामले होइन भन्ने कुरा हामीले हेरिसक्यौँ। त्यस कारणले यहाँनिर अर्को एउटा पद पढ्न चाहन्छु, अनि त्यो चाहिँ लेट्स सी, त्यो धर्मी ठहराउने कुराको न्यायोचित छ कि छैन भन्ने कुरा हामीले हेऱ्यौँ। यो अर्को पद हामी पढ्दछौँ, पहिलो पत्रुस 3:18। वास्तवमा 3:18 चाहिँ तिमीहरूको निम्ति ख्रीष्टले सधैँको निम्ति जीवन बलिदान दिनुभयो हाम्रो निम्ति सधैँको निम्ति। उहाँ दोषी हुनुहुन्न थियो, उहाँ पापी हुनुहुन्थ्यो, तर उहाँ तिनीहरूको निम्ति मर्नुभयो। जो दोषी थिए, जो पापी थिए, सबै पापीहरूको लागि उहाँ मर्नुभयो। तिमीहरू सबैलाई तिमीहरू सबैलाई परमेश्वर कहाँ ल्याउनु उहाँले यसो गर्नुभयो, हरेकलाई परमेश्वरको सम्बन्धमा ल्याउनु। जुन चाहिँ दोस्रो कोरन्थी 5:18-19-20 पढ्नुभयो भने, 21 पढ्नुभयो भने क्लियर त्यहाँनिर प्रष्ट रूपमा पावलले भनेको हामी पाउँदछौँ। अनि यहाँ पत्रुसले त्यही कुरालाई यसरी भनेका छन्, उहाँ शरीरमा मारिनुभयो तर उहाँलाई आत्मामा जीवित तुल्याइयो। येशु ख्रिस्टले गरेको बलिदान नै हामी सबैको उद्धारको मुख्य एउटा उपाय हो, हामीले मुक्ति पाउने। अब धार्मिकताको कुरा सिद्धिन लाग्यो, किनकि परमेश्वरको क्रोध ख्रिस्टमा सन्तुष्ट भएको छ। यो सन्तुष्ट भनेपछि के भन्छ भनेदेखि, परमेश्वर पापको बदलामा क्रोधित हुनुहुन्थ्यो। वास्तवमा रोमीको पत्र पढ्यो भनेदेखि नि, 1:18-3:20 तपाईँले पढ्नुभयो भनेदेखि, मानिसको पापी अवस्था र परमेश्वरको क्रोध र मानिसको निम्ति, किनभने मानिसले चाहिँ कहिल्यै पनि आफैले परमेश्वरलाई चिन्न सकेन। उहाँ जुन महिमित र सर्वशक्तिमान पवित्र हुनुहुन्छ, उहाँलाई आदर दिनु सकेन। अनि त्यो मानिसले परमेश्वरलाई आदर दिनु नसक्नु नै सबभन्दा ठुलो, अझै ठुलो पाप थियो। तर मान्छे सुरुकै मान्छेदेखि पाप गरेको थियो त्यस कारणले। तर परमेश्वरको क्रोध चाहिँ येशु ख्रिस्टले तिरेको दण्डमा, उहाँको बलिदानमा चाहिँ सन्तुष्ट भयो। भनेको मतलब त्यो पापको ज्याला चाहिँ तिरियो। अब येशु ख्रिस्ट जो परमेश्वर नै हुनुहुन्थ्यो, अथवा प्रभुको परमेश्वरको एकलौटी पुत्र हुनुहुन्थ्यो, उहाँको जीवन, उहाँ चाहिँ मृत्युमा जानुभयो, उहाँ टोटल्ली बलिदान हुनुभयो। वास्तवमा हामीले कल्पना गर्यो भने यति ठुलो मूल्य हो यो, होइन, परमेश्वरको लागि। तर उहाँ न्यायी र प्रेमी दुइटै कुरा यो येशुको बलिदानबाट हामीलाई प्रमाणित गर्नुभएको छ। त्यस कारणले येशु प्रभुले रोमी 3:25-27 लेखेको छ, उहाँको धार्मिकता देखाउनलाई उहाँले यो सबै गर्नुभएको थियो। उहाँ परमेश्वर चाहिँ पर्फेक्ट हुनुहुन्छ, त्यो कुरा चाहिँ हामी बुझ्दछौँ। अस्ति हामीलाई अर्पण भाइले परमेश्वरको बारेमा उहाँको एट्रिब्युट भन्दै हुनुहुन्थ्यो। वास्तवमा हामीले निरन्तर परमेश्वरको बारेमा अझै गहिराईमा बुझ्न कोसिस गर्नुपर्छ, जुनले हामीलाई आशिष हुन्छ। अनि यो एउटा कुरा, यहाँ कसरी सन्तुष्ट हुनुभयो भन्ने कुरा यसैया 53:5-6 पढ्न सक्नुहुन्छ, तर छोटकरीमा छिटो गर्नलाई। तर ऊ त हाम्रो अपराधका निम्ति छेडियो, हाम्रो अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोराको चोटले हामी निको भयौँ। अनि यहाँनिर यो त 100 वर्ष, करिब करिब 700 वर्ष अगाडि, जो येशु ख्रिस्ट क्रुसमा मर्नुभन्दा 750 वर्ष जति नै होला, त्यति अगाडि यो कुरो भविष्यवाणी यसैया भविष्यवक्ताद्वारा यो भएको छ। तर यो परमेश्वरको योजना थियो, उहाँले यो बोल्दै हुनुहुन्थ्यो यी भविष्यवक्ताहरूद्वारा। अनि उहाँले गरेको यो योजनामा, येशु प्रभुको दुःख भोगाइमा, उहाँको बलिदानमा, मानिसहरूको पापको बदलामा मूल्य तिरियो। यो एकदमै महत्त्वपूर्ण कुरा भयो। त्यस कारणले परमेश्वरको धार्मिकताले चाहिँ हामीलाई दण्डबाट मुक्त बनाएको छ, हामी दण्डबाट मुक्त भएका छौँ। त्यो मैले पहिलो पोइन्टमा तपाईँलाई अघि मैले भनिसकेको थिएँ, के कुरा हुन्छ हामीलाई धर्मी ठहराउँदाखेरि अथवा हाम्रो मुक्तिमा भन्ने कुरा, होइन, जस्टिफिकेसन भन्ने कुरालाई हामीले गहिरो प्रकारले बुझ्दाखेरि, होइन, रोमी 8:1 चाहिँ यस्तो लेखेको छ, यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन, किनभने हाम्रो दण्ड चाहिँ हटाइएको छ। दण्ड के हो त, अघि नै मैले तपाईँलाई भन्थेँ, मृत्यु। रोमी 3:23 पापको ज्याला चाहिँ मृत्यु भनेर लेखिएको छ। अनि ख्रिस्ट येशूमा हुनेहरूलाई चाहिँ त्यो दण्ड चाहिँ हटाइएको छ। त्यो एउटा महत्त्वपूर्ण कुरा, जुन चाहिँ हाम्रो जस्टिफिकेसनमा, हाम्रो न्याय, धर्मी ठहरिने कुरामा, होइन, राइचस, डिक्लेयर राइचस बिफोर गड, परमेश्वरको अगाडि हामी थर्मिने ठहरिने कुरा चाहिँ हामीलाई एकदम पापै नगरेको परमेश्वरले देख्नुहुन्छ, त्यो चाहिँ येशूको बलिदानले। अनि रोमी 3:26 यस्तो लेखेको छ, परमेश्वर दुवै निष्पक्ष र न्यायी हुनुहुन्छ, है तपाईँलाई मैले यही कुरा भन्दै थिएँ, र उहाँले पापीहरूलाई येशूमा विश्वास गर्दा आफ्नो दृष्टिमा सही बनाउनुहुन्छ। त्यसैले पापी मानिसहरूलाई, त्यसैले संसारमा अर्को कुनै धर्म शास्त्र कुनै दर्शन कुनै के पनि कुरा छैन, यो जुन परमेश्वरले पापी मानिसलाई बचाउने जुन कुराहरू हामी यहाँ देख्दछौँ, अरू कुनै पनि धर्ममा कुनै शास्त्रमा हामी देख्दैनौँ। अर्को कुरा, यो कुराले रोमी 5:1 यस्तो लेखिएको छ, ख्रिस्टमा विश्वासद्वारा परमेश्वरले हामीलाई अनुग्रहद्वारा धर्मी ठहराउनु हुने भएकोले अहिले हामी परमेश्वरसँग शान्ति पाउँछौँ। परमेश्वरसँग शान्ति भनेको चाहिँ त्यो क्वाइट नभइकन सम्बन्धको कुरा आयो, होइन? त्यो शान्ति भनेको पिसको कुरा पनि आयो, तर यो सम्बन्धको कुरा आयो, परमेश्वरसँग मिलापको कुरा आयो। सबभन्दा ठुलो क्रिस्चियनिटीमा ठुलो कुरा नै के हो त भन्दाखेरि, एउटा पापमा परमेश्वरबाट टाढा बिछोडिएको, पापको कारणले दण्डको निम्ति भागीदार भएको व्यक्ति येशूमा विश्वास गरेर येशूले कमाएको धार्मिकतालाई आफ्नो एउटा लुगा लगाए जस्तै लगाएर अब ऊ परमेश्वरको अगाडि चाहिँ धर्मी ठहरिन्छ अथवा पवित्र ठहरिन्छ, होइन, के भन्छ त्यसलाई, निर्दोष ठहरिन्छ। अनि त्यो अवस्था भनेको हामीले देख्छौँ नि, येशू ख्रिस्टलाई ग्रहण गर्ने र उहाँको नाउँमा विश्वास गर्नेलाई उहाँले आफ्नो छोराछोरीको हक दिनुहुन्छ। अनि त्यहाँ छोराछोरीको हक गर्दाखेरि चाहिँ के हुन्छ, एउटा परिवारमा गाभिन्छ, त्यो भने चाहिँ एउटा सम्बन्ध। त्यसैले क्रिस्चियन जीवन भनेको त वास्तवमा सम्बन्ध हो, अनि जति पनि क्रिस्चियन जीवनको आशिष आउँछ यो सम्बन्धबाट आउँछ, यो कुरा हामीले विचार गर्नुपर्छ हरेक व्यक्ति। त्यही कारणले यो यो कतिचोटि मान्छेहरूको विचारमा चाहिँ क्रिस्चियन हुने भनेको चाहिँ धर्म परिवर्तन गर्ने, पहिला यो अर्को धर्म मान्थे अहिले यो माने, अथवा पहिला केही पनि मान्दैन थिए अहिले यो माने, होइन। वास्तवमा परमेश्वरसँग येशु ख्रिस्टद्वारा साक्षात, किनभने उहाँ चाहिँ जीवित हुनुहुन्छ, जसले विश्वास गर्छ परमेश्वरको आत्मा, पवित्र आत्मा त्यो व्यक्तिमा आउनुहुन्छ, अब उहाँको उपस्थिति रहन्छ। त्यही कारण त बाइबलमा हामी देख्छौँ तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो। हामीलाई परमेश्वरको वचनले दिनदिनै डोर्याउनुहुन्छ बाइबलद्वारा, होइन, परमेश्वरको आत्माद्वारा दिनदिनै डोर्याउनुहुन्छ। त्यस कारणले अब परमेश्वरसँग शान्तिमा हामी हुन्छ। अस्ति तपाईँलाई मैले के भनेको थिएँ भनेदेखि, त्यो धर्मी ठहरिने कुरा चाहिँ एउटा प्याकेज जस्तो थियो, मुक्ति चाहिँ एउटा प्याकेज हो, त्यसमा धर्मी ठहरिने, पवित्र गरिने, अनि त्यसपछि महिमामा सहभागी हुने, तर त्यो सबै कुरा चाहिँ एउटा व्यक्ति जो येशु प्रभु हुनुहुन्छ पवित्र आत्माद्वारा विश्वास गरेर हामीमा पाप मेटिएपछि हामी परमेश्वरको सम्बन्धमा आउँछौँ, यो व्यक्तिसँगको सम्बन्ध। त्यस कारणले क्रिस्चियन जीवन चाहिँ तपाईँ र मैले उहाँसँग प्रार्थना गर्ने, उहाँको वचन पढ्ने, दिनदिनै सङ्गति जाने, त्यही कारणले यो अति नै आवश्यकता छ। कतिजना मान्छेहरूले चाहिँ ती सबै कुरा विचार गर्दैनन्, जस्तो कुनै क्लबमा नाम लेखाउनु, जस्तो कुनै पार्टीमा जोइन गर्नु, जस्तो कुनै अर्को, त्यस्तो यो होइन, होइन। यो चाहिँ के हुन्छ, क्रिस्चियन जीवन चाहिँ हामी परमेश्वरको छोराछोरी भएर उहाँसँग सम्बन्ध गाँच्छौँ, अनि त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। अनि यहाँनिर पुरानो नियममा जकरिया 3:4 एउटा कुरा छ, पुजारी येहोशूले जस्तै त्यहाँनिर लेखिएको छ कि येहोशूको लुगा चाहिँ फेरिदिने, होइन, अशुद्ध लुगा फुकालेर शुद्ध लुगा लगाइदिने, होइन। त्यस्तै भने जस्तै उडाउ पुत्रको कुरा गर्दाखेरि दृष्टान्तमा उडाउ पुत्र जब आफ्नो घरमा आउँछ नि, उसँग शुद्ध लुगा हुँदैन, उसँग केही हुँदैन, अनि त्यसको बाबुले, यो येशु प्रभुले भनेको एउटा दृष्टान्त हो, उडाउ पुत्रको कथा भनौँ न। त्यहाँ एउटा अचम्मको कुरा के हुन्छ भने नि, जब घरमा आउँछ नि, उसलाई नुहाइ धुवाइ गरेर लुगा सुगा लगाएर औँठी लगाइदिएर पुरा, किनभने त्यो त्यहाँ चाहिँ बाबु जो हो त परमेश्वर पिता हुनुहुन्छ नि। लुका 15:22 तपाईँले हेर्नुभयो भने यो उडाउ पुत्रको कथा हामी त्यहाँ प्रशस्त पाउँदछौँ। त्यस कारणले परमेश्वरले हामीलाई यसरी धार्मिकतामा ल्याउनुहुन्छ, परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ। क्रिस्चियन जीवन भनेको चाहिँ परमेश्वरको सम्बन्धमा आउने कुरा हो। त्यस कारण कतिचोटि हामी चाहिँ अब विश्वास नगर्नेहरूको विचारमा चाहिँ त्यो मान्छेले चाहिँ विश्वास गरे, ऊ चाहिँ स्वर्ग जान्छ होला, अनन्त जीवन छ, अब म पनि कुनै दिन त गरौँला, तर म चाहिँ अहिले ठिकै छ। होइन, जबसम्म तपाईँ र म परमेश्वरको सम्बन्धमा आउँदैनौँ, हामीमा मृत्युको दण्ड छ, पापको कारणले परमेश्वरसँग सम्बन्ध छैन। तर परमेश्वरको सम्बन्धमा विश्वासद्वारा आउँदा, धर्मी ठहरिँदा, परमेश्वरको सन्तानको हक पाएर, परमेश्वरको आशिषको भागीदार भएर, प्रशस्तताको येशूसँगै साझे उत्तराधिकारी भनेछ, अब हामी परमेश्वरको सम्बन्धमा आउँछौँ, उहाँ पिता हुनुहुन्छ, हामी छोराछोरी हुन्छौँ, स्वर्गीय पिता। त्यस कारणले हामी एकअर्कालाई, विश्वासीहरूलाई दाजुभाइ दिदी पनि भन्छौँ, किनभने हाम्रो एउटै पिता हुनुहुन्छ। अनि पिता परमेश्वरले हामीलाई सिद्ध र निष्कलङ्क रूपमा देख्नुहुन्छ, किनभने येशूको धार्मिकतामा विश्वास गरेर हामीले आफ्नो पापहरूबाट हामी शुद्ध भएका छौँ। हामी असल काम गर्नमा, अब चाहिँ हामी असल काम गर्नमा समर्पित हुन्छौँ। तितस 3:41 यो कुरा पावलले तितसले लेख्दै गर्दाखेरि, हाम्रा मानिसहरू असल काममा कायम रहन सिकुन्, ताकि जरुरी खाँचो परेको खण्डमा तिनीहरूले मद्दत दिन सकुन्, तिनीहरू निष्फल नहुन्। मान्छेहरूले किन, क्रिस्चियनहरूले असल काम गर्छ, मिसिनरीहरूले किन अरूलाई मद्दत गरिरहन्छ? यहाँ परमेश्वरको वचनमा के छ? हामी जो परमेश्वरको धार्मिकता पाएर, क्षमा पाएर, जीवन पाएर परमेश्वरसँग सम्बन्ध गरिरहेको हुन्छौँ, हाम्रो स्वभाव पनि बदलेको हुन्छ। अब त हामी परमेश्वरको शक्तिमा असल काम गर्नेहरू हुन्छौँ, अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले यहाँनिर अर्को एउटा पद पढ्न चाहन्छु, यो धर्मी ठहरिने सम्बन्धी कुरामा। यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डमा भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहरेर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा चाहिँ धेरैजना धार्मिक बनाइए। यहाँनिर यो एकजना एकजना भन्ने कुरा जुन छ, त्यो चाहिँ तपाईँको यो त्यो चाहिँ आदम र येशु प्रभुको बारेमा हो, होइन? आदम र येशु प्रभुको बारेमा लेखिएको कुरा हो। त्यस कारणले येशु ख्रिस्टद्वारा, के अरे, आदमद्वारा चाहिँ उसले गरेको पापको कारणले मान्छेमा मृत्यु आयो। अब येशु ख्रिस्ट एकैजना हुनुहुन्छ, उहाँले गरेको कामद्वारा चाहिँ के भयो, मानिसहरूमा धार्मिकता आयो। अब येशुमा विश्वास गरेर चाहिँ मान्छेहरूले धार्मिकता, आज्ञाकारिता पाए, होइन? अब येशु चाहिँ हाम्रो लागि पाप बनिदिनु भयो, तर हामी चाहिँ धर्मी बनाइयौँ। यो कुरा चाहिँ उहाँको आज्ञाकारीद्वारा धेरैजना धार्मिक बनाइए, भनेपछि सबैजना जतिले उहाँलाई विश्वास गर्छ उनीहरू येशु ख्रिस्टमा धर्मी ठहरिन्छन्। अब आजको विषयमा मैले, हाम्रो टाइम चाहिँ कति भयो, वाट टाइम डिड आई स्टार्ट, डोन्ट निड टु नो, एनिवे तपाईँहरू जो ढिला आउनु भएको छ, मलाई त केही छैन नि, लामै गए पनि, होइन? मैले के विचार गरेको थिएँ भने, हामी अघि धेरै थोरै थियौँ, धेरै छिटो सुरु गऱ्यौँ, त्यस कारणले मैले विचार गरेको थिएँ आज यति मात्रै भन्छु, तर आजको खास टपिक्समा हामी बल्ल पुगेका छौँ। अघि तपाईँलाई मैले धर्मी ठहरिने सम्बन्धमा, त्यसैले उद्धार उद्धार हामी भन्छौँ, मुक्ति भन्छौँ, तर यसको बारेमा धेरै कुराहरू छ बाइबलमा, होइन? अझै तपाईँलाई जति म भनिरहेको छु त्यो मैले पुरै सबै कुरा भन्न भ्याइरहेको छैन। अब हामी हेर्छौँ पवित्रीकरण, मैले अघि नै भनिसकेँ, 3 पोइन्ट भनिसकेका छु, त्यो चाहिँ यो मुक्तिमा चाहिँ एउटा धर्मी ठहरिने, अर्को अब जस्टिफिकेसन, स्याङ्क्टिफिकेसन, ग्लोरिफिकेसन भन्छ, होइन? अनि यसको के अर्थ हुन्छ, यसको सबै कुराहरूको बारेमा अनि हामीले हेऱ्यौँ। यो चाहिँ बीचको पवित्रकरण, जुन चाहिँ स्याङ्क्टिफिकेसन भनेर भन्दछौँ। अब स्याङ्क्टिफिकेसनको कुरा गर्दाखेरि, युहन्ना 17 पवित्रकरणबारे येशूले धेरै कुरा भन्नुभएको छ। 17 युहन्ना चाहिँ वास्तवमा येशू प्रभु क्रुसमा जानुभन्दा अगाडि, त्यही रात ढिला ढिलातिर पक्राउ पर्नु अगाडि, गेत्सेमनीमा प्रार्थना गर्दाखेरि उहाँले यो कुरा प्रार्थना गर्नुहुन्छ, अनि प्रेरित युहन्नाद्वारा यो लेखिएको छ, होइन? वास्तवमा 17 यति महत्त्वपूर्ण कुरा छ त्यहाँ, वास्तवमा त्यसलाई घरिघरि पढ्नु कति आवश्यक छ। अनि त्यहाँ चाहिँ पवित्रकरण बारे चाहिँ मानिसहरूलाई पवित्र हुनुपर्ने कुराको बारेमा येशु प्रभु त्यही कारणले संसारमा आउनुभयो, धेरै कुरा भन्नुभएको छ। अनि त्यसको त्यो पवित्र गराउने कुरा चाहिँ 17:17 तपाईँले देख्नुहुन्छ, तर 17:16 चाहिँ येशु प्रभुले के प्रार्थना गर्छ, तिनीहरू यस संसारका होइनन् जसरी म यस संसारको होइन। 16 तिनीहरू यस संसारका होइनन् जसरी म यस संसारको होइन। को चाहिँ संसारको होइन? जसले येशुलाई प्रभुको रूपमा ग्रहण गरेका छन्, जो येशुका हुन्, आफ्नो जीवन येशु, जसले आफ्नो जीवन येशुलाई दिएका छन् होइन। र यो उहाँको प्रार्थनामा यसरी उहाँले भन्नुहुन्छ, यो भन्दा 17:17 हामीले हेऱ्यौँ भने तिनीहरूलाई सत्यताद्वारा पवित्र पारिदिनुहोस्। सो यो उहाँको प्रार्थना के छ चेलाहरूलाई भनेको मतलब, यहाँ योहन्ना 17 अध्यायमा उहाँसँगै त्यहाँ बसेका चेलाहरू, उहाँको 12 चेलाहरू थिए, ती मात्रै होइन, त्यही 17 अध्यायमा देख्छौँ यिनीहरूको सन्देशबाट विश्वास गरेका अरू चेलाहरू जो चाहिँ तपाईँ र म होइन। सो येशु प्रभुको यो प्रार्थना तपाईँ र मेरो लागि पनि छ, त्यो के हो भनेदेखि सत्यद्वारा हामी पवित्र पारियौँ, अनि सत्य चाहिँ परमेश्वरको वचन अथवा तपाईँको वचन सत्य हो। त्यस कारण अर्को शब्दमा चाहिँ के हो त भन्दा, तपाईँ र मलाई आज पवित्र बनाउने चाहिँ के हो, परमेश्वरको वचन। वास्तवमा युहन्नाको सुसमाचार 15 अध्यायमा सुरुमा नै के लेखेछ भने, मैले भनेको वचनले तिमीहरू अघि नै पवित्र भइसकेका छौ। तपाईँले त्यसकै बारेमा, पवित्रताको बारेमा धेरै अध्ययन गर्नुभयो भने बाइबलमा धेरै कुराहरू पाउनुहुन्छ। सो क्रिस्चियन धर्मशास्त्र अनुसार पवित्रीकरण भनेको चाहिँ परमेश्वरको लागि अलग हुने अवस्था। यो अब यहाँनिर अघि धर्मी ठहरिने भनेको चाहिँ हामीमा पाप हटाइयो, दोष हटाइयो, परमेश्वरको अनुग्रह स्थापित भयो, उहाँको उहाँसँग सम्बन्ध स्थापित भयो, यो कुराहरू हामीले हेरेको थियौँ धर्मी ठहराउँदाखेरि। अनि त्यो एउटा कुरा अस्तिको हप्ता नै तपाईँलाई मैले घरिघरि के बताएको थिएँ भने नि, क्रिस्चियन विश्वासमा जो उद्धार हुन्छ नि, त्यो धर्मी ठहरिने कुरा हुन्छ नि, जस्टिफिकेसन वान्स फर अल। अनि मैले तपाईँलाई अस्ति भनेको थिएँ कम्प्लिट पर्फेक्ट इटर्नल, यो कुरा भनेको थिएँ। अनि त्यस कारणले त्यो तपाईँ र मेरो जस्टिफिकेसन, यदि हामी साँच्चै येशूलाई पछ्याएको हो भने होइन, साँच्चै नगर्नेहरू त उद्धार पनि पाउँदैन। अब कोही कोही त्यस्तो मान्छे नै होला जसले खालि मुक्ति पाउनलाई धर्म माने हुन्छ तर संसारकै लागि जिउँछ। त्यस कारण त्यो कुरो तपाईँ र मलाई परमेश्वरको अगाडि आफैले जाँच्नुपर्ने कुरा हो। त्यस कारणले क्रिस्चियन धर्मशास्त्रमा चाहिँ पवित्रकरण भनेको चाहिँ परमेश्वरको लागि अलग भनेको चाहिँ उहाँको सेवामा, उहाँको निम्ति, उहाँको इच्छा गर्न अलग हुने, छुट्याइने कुरा हो होइन। अनि सबै विश्वासीहरू परमेश्वरबाट नयाँ गरी जन्मेपछि यस संसारमा यो अवस्थामा प्रवेश गर्छन् भनेको चाहिँ, जब कुनै पनि व्यक्ति होइन येशु ख्रिस्टलाई ग्रहण गर्ने, योहन्ना 1:12-13 त्यही कुरो स्पष्ट पाइन्छ, ख्रिस्टलाई ग्रहण गर्ने, उहाँको नाउँमा विश्वास गर्नेलाई चाहिँ उहाँले परमेश्वरको सन्तान हुने हक दिनुहुन्छ, र परमेश्वरबाट तिनीहरू नयाँ गरी जन्मिन्छन्। यो कुरा अनि पहिलो योहन्नामा पनि यो जन्मिने बारेमा धेरै कुराहरू तपाईँले पाउनुहुन्छ। अनि जतिले येशु ख्रिस्टमा नयाँ गरी जन्म लिएका हुन्छन् उनीहरू चाहिँ त्यस अवस्थामा हुन्छन् भने मतलब परमेश्वरको सेवाको लागि अलग गरिएका हुन्छन्। वास्तवमा बाइबलमा पवित्र हो भनेको चाहिँ अलग हो भन्ने कुरा अर्थ लाग्छ होइन, अलग हुने, केवल उहाँको लागि अलग हुने होइन। सबै विश्वासीहरू परमेश्वरबाट नयाँ गरी जन्मेपछि अलग हुन्छन्। तिमीहरू ख्रिस्ट येशुमा छौ जो परमेश्वरबाट हाम्रो निम्ति, जो ख्रिस्ट येशुमा हुन्छ ऊ चाहिँ परमेश्वरबाट, जो भन्दाखेरि चाहिँ हामी जो उहाँमा विश्वास गरेर नयाँ गरी जन्मिएका छौँ, हामी जो त्यो अवस्थामा एउटा पवित्रीकरणको धार्मिक ठहरिएको अवस्थामा छौँ, परमेश्वरमा अलग भएको अवस्थामा छौँ, त्यसमा चाहिँ येशु ख्रिस्ट चाहिँ ती मानिसहरूको निम्ति बुद्धि, धार्मिकता, पवित्रता हुनुहुन्छ होइन। अनि उहाँले नै हामीलाई छुटकारा दिनुहुन्छ। अनि त्यो कुरा चाहिँ हामीले यहाँ तपाईँलाई 1 कोरिन्थी 1:30 यसरी पावलले कोरन्थको विश्वासीहरूलाई भनेको छन्, तिमीहरू ख्रिस्ट येशूमा छौ जो परमेश्वरबाट हाम्रो निम्ति बुद्धि, धार्मिकता, पवित्र र पवित्रता र छुटकारा हुनुभयो। तपाईँ र मेरो निम्ति बुद्धि येशु ख्रिस्ट हाम्रो बुद्धि भइदिनु भयो, किनभने परमेश्वरको बुद्धि त्यही कारणले कति ठुलो आशिष कि हामी साँच्चै ख्रिस्चियन भयौँ भने तपाईँ र मेरो बुद्धि त परमेश्वरबाट आउँछ, किनभने येशु हाम्रो बुद्धि हुनुहुन्छ, येशु हाम्रो धार्मिकता हुनुहुन्छ, येशु नै हाम्रो पवित्रता हुनुहुन्छ, हामी आफै पवित्र हुन सक्दैनौँ। यही कुरा ख्रिस्चियन विश्वासमा सबभन्दा महत्त्वपूर्ण कुरा छ, होइन? त्यस कारण हाम्रो छुटकारा अथवा उद्धार अथवा हाम्रो मुक्ति चाहिँ येशु हुनुहुन्छ, होइन? किन उहाँले सबै हाम्रो त्यसको लागि चाहिँ सबै कुरा गरिदिनु भयो, होइन? परमेश्वर नै ख्रिस्ट येशुमा तिमीहरू जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि, हाम्रो धार्मिकता र पवित्रता र उद्धार बनाउनु भयो। त्यो कुरो चाहिँ हामीले यहाँ देख्दछौँ। सायद यो अर्को अनुवाद छुट्टै अनुवाद, परमेश्वर नै ख्रिस्ट येशुमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ। ख्रिस्टलाई नै उहाँले हाम्रो बुद्धि, हाम्रो धार्मिकता र पवित्रता, हाम्रो उद्धार बनाउनु भयो। त्यस कारणले ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ, हामी उहाँसँगै जी उठ्नेछौँ। पावलले कलसीका विश्वासीहरूलाई कलसी 3:1-3 तपाईँले हेर्नुभयो भने ख्रिस्ट चाहिँ हाम्रो जीवन हुनुहुन्छ भनेर त्यहाँ लेखिएको छ, किनभने ख्रिस्ट हाम्रो बुद्धि पनि हुनुहुन्छ, धार्मिकता पनि हुनुहुन्छ। त्यसमा तपाईँहरू म जो ख्रिस्चियन हौ, हाम्रो धार्मिकता चाहिँ हाम्रो आफ्नै पौरखले, आफ्नै दान बुद्धिले, आफ्नै मेहनतले होइन, परमेश्वरले, येशु ख्रिस्टले, हामीले केवल विश्वास गरेर ग्रहण गर्छौँ। अब उहाँको धार्मिकता अनुसार, उहाँकै इच्छा अनुसार, उहाँको बाटोमा पवित्रतामा हिँड्ने शक्ति पनि येशुले पवित्र आत्माद्वारा दिनुहुन्छ, त्यो अनुग्रहमा हो। त्यस कारण ख्रिस्चियन जीवन केवल ख्रिस्टमा केन्द्रित जीवन हो, ख्रिस्ट केन्द्रित जीवन भनेर हामी भन्दछौँ। सो यस पदमा उल्लेखित पवित्रीकरण विश्वासीहरूलाई परमेश्वरबाट सदाको लागि अलग गर्नुभएको, परमेश्वरको लागि, परमेश्वरको सेवाको लागि, उहाँको लागि जिउने कुराको लागि, होइन? यो केवल परमेश्वरले हामीमा गर्नुहुने काम हो, हामी आफैले गर्दैनौँ। यो कुरा हाम्रो मुक्तिको अभिन्न भाग, ख्रिस्टसँगको हाम्रो सम्बन्ध ल्याउने मुख्य कुरा हो। त्यो चाहिँ परमेश्वरको धार्मिकताले हामीलाई ल्याउँदछ। अब तपाईँलाई मैले हेब्रूमा 10:10 पढ्यो भने त्यही इच्छाबाट येशु ख्रिस्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौँ। यहाँनिर के लेखिएको छ? येशुको बलिदानद्वारा, तपाईँले 10:9 पढ्दाखेरि अझै कुरा बुझिन्छ, तर यहाँ केवल हामी हेरिराखेको छौँ, ख्रिस्टको बलिदानले तपाईँ र मलाई पवित्र पारेको छ। त्यो विश्वासद्वारा हाम्रो बनाउनु पर्यो, हामीले त्यसमा भरोसा गर्नु पर्यो। त्यसैले कति फरक छ अरू संसारको धर्म कर्म, कतिचोटि हामी ख्रिस्चियन पनि बनेर कहिलेकाहीँ संसारकै तरिका गरेर आउँछौँ, किनभने हामीले राम्रोसँग बुझ्दैनौँ। हामीले परमेश्वरमा भरोसा गरेपछि तपाईँ ढुक्कै, अनि त्यो सदाको निम्ति, सदाको निम्ति, यहाँनिर छ नि, सदाको निम्ति हामी पवित्र बनाएका छौँ। तर तपाईँ आफ्नै सुरमा जानुभयो, आफ्नै विचार गर्नुभयो भने त फेरि रहँदैन। तर पनि एउटा के छ भने, यो चाहिँ अर्को विषय हो, तपाईँलाई आज म त्यसलाई छुनु सक्दिनँ। एनिवे, धर्मशास्त्र, धर्मशास्त्रीहरू अथवा बाइबलका विद्वानहरूले कहिलेकाहीँ परमेश्वर सामु पवित्रताको यस अवस्थालाई चाहिँ पोजिसनल होलिनेस अथवा पवित्रताको रूप भन्ने गर्दछन्। पोजिसनल भनेको चाहिँ जब हामीले विश्वास गर्छौँ उहाँसँग, जबकि हामी पोजिसनल्ली पवित्र छौँ, ख्रिस्टको रगतद्वारा सबै पापबाट मुक्त छौँ, यो अलिकति बुझ्नुपर्ने कुरा हुन्छ। त्यही धार्मिकतालाई बुझ्ने कुरामा, तपाईँले जब आफ्नो विश्वास परमेश्वरलाई राखेर आफ्नो जीवन सुम्पनुहुन्छ, उहाँको दया, उहाँको अनुग्रह, उहाँको बलिदान, उहाँको आशिष यसरी तपाईँ र ममा आउँछ, हाम्रो अवस्था चाहिँ फर एभर वी बिकम होली। तर हामीले दिनदिनै त्यसलाई जिउनु पर्छ। त्यो दिनदिनै जिउने कुरा चाहिँ वास्तवमा हामी परिपक्वतामा बढ्ने कुरा भनौँ, अथवा त्यही नै हाम्रो मेच्युरिटी, के भन्छ, स्याङ्क्टिफिकेसनको कुरा हो। अनि पोजिसनल यो चाहिँ ख्रिस्टको रगतद्वारा हामीमा आउने कुरा हो, होइन? यो पोजिसनल्ली हामी पवित्र छौँ, जुन चाहिँ ख्रिस्टको रगतद्वारा हाम्रो पापबाट हामीलाई मुक्ति गर्नु भएर, मुक्त गर्नु भएर आउँछ। अनि यहाँनिर प्रेरित 3:36 यस्तो लेखेको छ, 36 देखि 37 पदसम्म, किनकि उनको आफ्नै पुस्तामा परमेश्वरको उद्देश्य अनुसार सेवा गरेर मरेपछि उनका पिता पुर्खासँग दाउद गाडिएर उनको शरीर सडेर गयो, तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीर चाहिँ सडेन। यहाँ येशु प्रभुको बारेमा भनिरहेछ, दाउदको शरीर सडेर गयो तर येशु प्रभुलाई चाहिँ उहाँको शरीर चाहिँ पुनरुत्थान भयो। यसकारण भाइ हो, तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा पाप क्षमा हुन्छ। यिनै मानिस भनेको येशु येशु प्रभु होइन, उहाँ मर्नुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो भन्ने घोषणा तपाईँहरूलाई गरिएको छ। येशुद्वारा पाप क्षमा हुन्छ भन्ने घोषणा गरिएको छ। तपाईँ विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनु भएको छ, जुन छुटकारा मसाको व्यवस्थाद्वारा तपाईँको निम्ति सम्भव थिएन। त्यस कारण यहाँनिर अर्को पोइन्ट फेरि आयो, व्यवस्था पालन, नियम पालन। कतिचोटि क्रिस्चियनहरू नियम पालनतिर दौडिन्छन्, धेरै नियमहरू लेख्न थाल्छन्, धेरै यादहरू गर्छन्। कहिलेकाहीँ कति क्रिस्चियनहरू यस्ता छन् नियमकै लिस्ट बनाउन थाल्छ, अनि कसैको जीवनमा देख्ने बित्तिकै त्यसको विरोध गर्न थाल्छ। तर यहाँ बाइबलीय कुरा शिक्षा बुझ्नु चाहिँ के छ भनेदेखि, तपाईँहरू मेरो आफ्नो क्षमताले नियम पालन गर्न सक्दैनौ। त्यसको मतलब के हुन्छ भने, नियम पालन गरेर गन्ती गरेर हामी धर्मी ठहरिन पनि सक्दैनौँ। तर कसरी धर्मी ठहरिन्छौँ त? परमेश्वरको अनुग्रहमा, उहाँले दिएको धार्मिकतामा। त्यसको मतलब फेरि यहाँ अलिकति के हुन्छ भने, जब उहाँले हामीलाई धर्मी ठहराउनुहुन्छ नि, हामीलाई त्यही अनुसार जिउने शक्ति दिनुहुन्छ। त्यसको मतलब परमेश्वरबाट धर्मी ठहरिएको उहाँमा नयाँ गरी जन्मिएको व्यक्तिले चाहिँ त्यो नियम उल्लङ्घन गर्दै गर्दैन, तर त्यो नियम पालन गर्ने शक्ति चाहिँ परमेश्वरले दिनुहुन्छ पवित्र आत्माद्वारा। त्यस कारण हरेक दिन, हरेक सेकेन्ड, हरेक मिनट कुनै पनि विश्वासीको लागि पवित्र आत्माको सहायता, पवित्र आत्माको अगुवाई, पवित्र आत्माको उहाँको नियन्त्रण आवश्यकता छ होइन। त्यही कुरो चाहिँ हामीले गलाती 5:16 होला, आत्मा अनुसार हिँड र शरीरको काम पुरा गर्न नपरोस्। त्यस कारण शारीरिक काम भनेको संसारिक कुरा होइन। जब पवित्र आत्माद्वारा हिँड्यो, शरीरको काम गर्नेले के गर्छ? व्यवस्था उल्लङ्घन गर्छ। तर खासमा व्यवस्था पालन गर्न कोसिस भन्दा पनि परमेश्वरको आत्माले डोर्याएको बाटो हिँड्ने। अनि मलाई लाग्छ तपाईँलाई मैले प्रश्न पार्न कोसिस गरिरहेको छु, सकेँ होला। अनि उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मसाको व्यवस्थाद्वारा तपाईँको निम्ति सम्भव थिएन। व्यवस्था पालन गर्छ, त्यही कारणले यो क्रिस्चियन विश्वासमा सबभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामी जान्दछौँ कि हामी अझै पनि, या अर्को पोइन्ट तपाईँलाई म भन्छु, यो पवित्रीकरण गर्दै गर्दाखेरि नयाँ नयाँ क्रिस्चियनहरूको बिचमा चाहिँ कतिचोटि एकअर्काको कुरा काट्ने, खालि अर्काको जीवनमा न्याय गर्ने, जाँच्ने हुन्छ। अनि कतिचोटि यो अलिकति व्यवस्था नियम पालन गर्ने चर्चहरू हुन्छन्, अनि अरूको कमजोरीहरू देख्छन्। अनि कहिलेकाहीँ मान्छेहरूले के विचार गर्दो रहेछन् भने, म पनि पहिला पहिला विश्वासमा भर्खर कमजोर के भन्नु नयाँ हुँदाखेरि यस्तै सोच्थेँ, हामी त पर्फेक्ट, एउटा सानो गल्ती देख्ने बित्तिकै औँला देखाइहाल्ने होइन। देखाउनु पनि ठिकै होला, प्रार्थना गर्नु ठिकै होला, हामी पापमै जिउनु पनि हुँदैन। तर तपाईँलाई थाहा छ एउटा पोइन्ट, यो कुरो चाहिँ एकदम बुझ्नुपर्छ। हामी जान्दछौँ कि हामी अझै पनि पाप गर्छौँ। यो कुरो भन्यो भने मान्छेलाई अलिकति अप्ठ्यारो पनि लाग्छ, पास्टरले यस्तो भन्दैछ। तर तपाईँ र म यो संसारमा हुनुहुन्छ, हामी शरीरमा छौँ, हामी परीक्षामा पर्छौँ, विभिन्न किसिमको समस्यामा पर्न सक्छौँ, तर परमेश्वरले जिम्मेवारी लिनुभएको छ, हामीलाई सधैँको लागि धर्मी ठहराउनुहुन्छ, डोर्याउनुहुन्छ। तर हामीले पाप गर्ने सम्भावना चाहिँ हुन्छ, यो बाइबलले भनेको कुरा हो। त्यसैले कोही विश्वासी नयाँ अथवा कमजोर विश्वासीले गरेको सानो गल्ती अथवा ठुलै गल्ती, तपाईँ र म न्याय गर्ने होइन कि उनीहरूप्रति दया गर्ने हुनुपर्छ र क्षमा दिनुपर्छ, प्रार्थना गर्नुपर्छ, बुझ्नुहुन्छ? किन हामी पनि कमजोर छौँ, बाइबलमा त्यसको बारेमा धेरै कुरा लेखेको छ। अनि यहाँनिर पहिलो योहन्ना 1:10 के छ, यदि हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुट्टा तुलाउँछौँ र उहाँको वचन हामीमा हुँदैन। त्यस कारण यहाँ के हो त, पाप गरेको छैन भन्नु त मिल्दैन, धर्मी ठहरिएको हो, नयाँ गरी जन्मिएको हो, अझै पनि हामीमा मिस्टेक हुनसक्छ, यो शरीरमा हुन्छ। यसले हामीलाई पहिलो योहन्ना 1:9 हेर्नुभयो भने, यदि हामीलाई कहिले पनि त्यस्तो कुरा थाहा भयो कि मैले गल्ती गरेँ, पाप गरेँ, परमेश्वरसँग क्षमा माग्यो भने उहाँले हामीलाई हाम्रो पापबाट क्षमा गर्न र हाम्रो सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। त्यो कुरो योहन्नाले पहिलो योहन्ना 1:9 लेख्छन्। अनि वास्तवमा त्यो त्यो युहन्नाले त्यहाँ लेख्दाखेरि चाहिँ तिमीहरू भन्दैन, हामी भन्छ। ऊ आफैलाई पनि अथवा चेलाहरू सबैलाई पनि त्यहाँ राखेको छ। त्यसको मतलब उनीहरूले पनि पाप गर्न सक्थे। यो कहिलेकाहीँ यो शिक्षा राम्रोसँग नबुझेको हुनाले कतिचोटि मान्छेहरू खालि आफू मात्रै क्रिस्चियन अरूलाई चाहिँ अक्रिस्चियन भन्ने बाटोमा लागेका हुन्छन्। र हामीले प्रष्ट बुझ्नुपर्छ। तर यसो भन्दै गर्दा हामी दिनदिनै पाप गर्ने भनेको होइन। कुनै कुरो हामीले पश्चाताप गऱ्यौँ भने त्यसलाई फेरि दोहोऱ्याउनु जानु हुँदैन, त्यो सही हो। तर कोही भाइले कमजोर छ भनेर गल्ती गर्यो भने हामीले बुझ्नुपर्छ कि मान्छेमा त्यो सम्भावना छ, तर परमेश्वरमा क्षमा मागेर त्यही पवित्रकरण। त्यही कारण हामी दिनदिनै अझै अझै यसुसँग नजिक र यसु जस्तो हुँदै जाने कुरा हो। एकचोटि भइसक्या हुँदैन। त्यही कारणले पवित्रीकरण, सेङ्क्टिफिकेसन भन्ने कुरा त्यहाँबाट आउँछ। यसै कारण बाइबलले भनेको पवित्रीकरण हामी परमेश्वरको निम्ति अलग भएको कुराको व्यावहारिक अनुभवको पनि सङ्केत गर्दछ। यो परमेश्वरबाट अलग भएको व्यावहारिक अनुभवको सङ्केत त्यसले गर्दछ। अब यहाँनिर हामी यहाँनिर यो पवित्रीकरणको बारेमा कुरा गरिरहेछौँ। पवित्रीकरण भनेको चाहिँ हामी पवित्र हुने कुरामा, पवित्र त हुँदैछौँ, धर्मी ठहरिसक्यो, अनन्त जीवन पाइसक्यो, परमेश्वरको सम्बन्धमा आइसक्यो। तर हामी हरेक कुरामा येसु जस्तो बन्दै जाने हो पवित्र हुने भने, उहाँको चरित्रमा बन्दै जाने, हामी परिपक्व हुने आत्मामा पनि भन्छ त्यसलाई, उहाँको जस्तै सोच राख्न सक्ने, उहाँको जस्तै इच्छा राख्न सक्ने, त्यो एकैचोटि बन्दैन होइन। तर त्यो चाहिँ प्रगतिशील वा अनुभव भावात्मक पवित्रीकरण भनेर भन्दो रहेछ। यो यसको बारेमा धेरै कुरा छ, तपाईँलाई म भन्न टाइम छैन, त्यस कारण आज त्यति नै रहेछ। त्यस कारणले पवित्रीकरण हाम्रो जीवनमा परमेश्वरको वचनको आज्ञाकारिताको प्रभाव हो, जुन प्रभुमा बढ्दै जानु हो। पवित्रीकरण भनेर चाहिँ प्रभुमा बढ्दै जानु, अनुग्रहमा बढ्दै जानु। अनि तपाईँलाई म यहाँ दोस्रो पत्रुस 3:18 पत्रुसले भन्छ, हाम्रो प्रभु र मुक्तिदाता येशु ख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। यो अनुग्रहमा बढ्ने भनेको चाहिँ उहाँको शक्तिमा जिउने। जब उहाँको कन्ट्रोलमा हामी बढी हुन्छौँ नि, हामी येशु जस्तो हुन्छौँ। सबै एकैचोटि नभए हुँदो रहेछ नि त। त्यस कारण दिनदिनै परमेश्वरले हामीलाई कसरी, हामी अटेर पनि गर्छौँ होला, परमेश्वरले घरिघरि हामीलाई सुधार्नुहुन्छ होइन। अनि उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्। अनि यहाँनिर हामीले यो कुरो देख्दछौँ, मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशु ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। यहाँनिर फिलिपी 1:6 पवित्रीकरण अनुग्रहमा बढ्ने कुरा चाहिँ परमेश्वर पवित्र आत्माद्वारा उहाँको ग्रेस, उहाँको काम तपाईँ र ममा निरन्तर रहन्छ। त उहाँले तपाईँ र मलाई बनाइरहनुहुन्छ। अनि फिलिपी 1:6 पावलले यही कुरा लेख्छ, मलाई यो दृढ विश्वास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो उहाँले नै येशु ख्रिस्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। त्यसरी पवित्रकरण यहाँ छर्लङ्ग देखिन्छ। हामी जतिजना विश्वास गऱ्यौँ त्यही दिनदेखि पवित्र आत्माद्वारा परमेश्वर काम गर्दै हुन्छ। जसै जसै हामी बाइबल पढ्दै जान्छौँ, सङ्गति जाँदै जान्छौँ, वचन सुन्दै जान्छौँ, हाम्रो जीवनमा कति कुरा अनुभव गर्दै जान्छौँ, विभिन्न तरिकाले परमेश्वर हामीसँग बोल्नुहुन्छ र हामीलाई सिकाउँदै जानुहुन्छ। अनि त्यसरी हामी परमेश्वरको पवित्र परिपक्वतामा बढ्छौँ, पवित्रीकरणमा बढ्छौँ। यस प्रकारको पवित्रतालाई विश्वासीले निष्ठापूर्वक निरन्तर पछ्याउनु पर्छ। अर्को पोइन्ट चाहिँ के छ भन्दाखेरि, हामी परमेश्वरको शक्तिले निरन्तर पवित्र हुँदै जान्छौँ, तर यसमा चाहिँ निष्ठापूर्वक भनेको चाहिँ एकदमै समर्पित भएर होइन, एकाउन्टेबल भएर हामी यसमा अगाडि बढ्नुपर्छ, पवित्रतामा हामी अगाडि बढ्नुपर्छ। अनि पहिलो पत्रुस 1:15, पहिलो योहन्ना 1:11, हिब्रू 12:14 मा चाहिँ वचन पालन वा वचनको प्रयोग जब हाम्रो जीवनमा हामी गर्न थाल्छौँ, त्यसद्वारा चाहिँ हामी पवित्रतामा बढ्न सक्छौँ। अनि त्यही कुरो योहन्ना 17:17 पनि हामीले देखेको छौँ। अनि यहाँनिर तपाईँलाई मैले पहिलो पत्रुस 1:15 पहिला पढ्न चाहन्छु। तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र हो। हामीलाई यहाँ जीवनको रहनसहनमा हामीलाई बोलाउने को? परमेश्वर पिता येसुको नाउँमा बोलाउनु भएको छ। अनि येसु प्रभुको पवित्रता, उहाँको धार्मिकता तपाईँ र मेरो पवित्रता हुन्छ। त तपाईँहरू मेरो जीवन हो। मैले अस्ति तपाईँलाई के भनेको थिएँ, पवित्रीकरण चाहिँ एउटा यो के भन्छ त्यसलाई पजल, कहिलेकाहीँ थोरै काउन्टको हुन्छ, कहिलेकाहीँ 5,000 काउन्टको हुन्छ। एउटा सुन्दर तस्विर हुन्छ अनि त्यसका टुक्रा 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 पजल हुन्छ, एउटै बक्समा हुन्छ। अनि त्यो बक्स के छ, कम्प्लिट छ। परमेश्वरको धार्मिकता तपाईँ र मलाई धर्मी ठहराउने कुरा चाहिँ त्यो बक्सको पजल जस्तै हो, हामी भइसकेका छौँ। तर तपाईँ र मैले जिउने कुरामा चाहिँ जसरी त्यो पजललाई सँगसँगै मिलाउँदै जानुपर्छ नि, हाम्रो जीवनमा यो परमेश्वरको धार्मिकता मिलाउँदै जानुपर्छ। हामीले मिस्टेक पनि गर्छौँ, कहिले काहीँ पजल मिलाउने मान्छे सिपालु छ भने के हुन्छ, 5,000 पजल एकै छिटो बनाउँछ, कोहीलाई असम्भव पनि लाग्छ, होइन? तर यहाँनिर कुरा के हुन्छ भने त्यस्तै किसिमको त्यो इट्स अलरेडी डन, परमेश्वरले गरिसक्नु भयो, तपाईँ र मलाई पहिला थन्काइसक्नु भएको छ, तर हामी त्यसमा बढ्दै जान्छौँ। अनि यो कुरा चाहिँ हामीले बुझ्दछौँ। यहाँ हिब्रू 12:14 के, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। सो पवित्रता हुँदाखेरि चाहिँ के हुन्छ, सबै मान्छेसँग मिलाप पनि हुने रहेछ, होइन, एकता पनि हुने रहेछ, होइन, अनि सबै मान्छेसँग के भन्छ, सौहार्द त प्रेम पनि हुने रहेछ। अनि त्यो चाहिँ किन गर्ने भन्दाखेरि चाहिँ पवित्रता बिना कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। अब यहाँनिर फेरि अर्को पोइन्ट आयो, परमेश्वरसँग हाम्रो सम्बन्ध गर्ने एउटा कुरा के हो भने तपाईँ र ममा पाप हुनु भएन, हामी पवित्र हुनु भयो पऱ्यो। त्यही कुरा नै ख्रिस्ट येशूले गर्नुभयो, त्यो कुरा ख्रिस्ट येशूले गर्नुभयो, अनि त्यो चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण कुरा हो। तपाईँलाई मैले 17 कुरा गरेको थिएँ, युहन्ना 17:17, तिमीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। त्यसकारणले विश्वासीको पवित्रता येशु प्रभुको प्रार्थनाको एकदम मुख्य विषय नै थियो, एकता, पवित्रता, प्रेम अनि वृद्धि हुने कुरा, यो सबै कुरा। अझ अर्को कुरा चाहिँ परमेश्वरको सेवामा आफैलाई समर्पित गर्ने कुरा, यी सबै कुरा हामीले त्यहाँ देख्दछौँ। अब यहाँ प्रगतिशील पवित्रीकरणले विश्वासीलाई जुन उद्देश्यका लागि संसारमा पठाएको छ त्यसको लागि तिनीहरूलाई छुट्याउने कुरालाई ध्यानमा राखेको छ। प्रगतिशील पवित्रता भनेपछि तपाईँ र म पवित्रता हुँदै गएपछि एउटा कुरा के छ, येशु प्रभुले के भन्नुहुन्छ, मलाई जसरी तपाईँले पठाउनु भएको छ म यिनीहरूलाई पनि पठाउँदैछु। तर पठाउनुभन्दा पहिला युहन्ना 17 तपाईँले हेर्नुभयो भने पवित्रीकरणको कुरा त्यहाँनिर छ, अनि तपाईँले त्यो कुरा देख्नुहुन्छ यहाँनिर योना 17:18-19, तपाईँले मलाई संसारमा पठाउनु भए चाहिँ मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु, तिनीहरूले सम्पूर्ण जीवन तपाईँकै तपाईँमै सुम्पन सकुन् भनेर मैले पनि आफ्नो जीवन तपाईँमा सुम्पँदैछु। वास्तवमा यो 19 यो सुम्पने कुरा जुन छ, यो दुईवटा कुरा छ। एउटा चाहिँ येशु प्रभु संसारमा परमेश्वरको उद्धारको योजना लिएर आउनुभयो, त्यो उहाँ नआउनु भएको भए तपाईँहरू मेरो लागि आशै थिएन, तर यो परमेश्वरको योजना थियो, उहाँको प्रेम थियो, उहाँको आशिष थियो मानिसहरूको लागि आफैसँग फेरि ल्याउने, होइन? यहाँनिर अर्को कुरा के भन्छ भनेदेखि मैले पनि तिनीहरूलाई संसारमा पठाएका छु भन्ने शब्द यहाँनिर आउँछ, संसारमा पठाएको छु भन्ने शब्द। त्यस कारणले यो कुरो कतिचोटि क्रिस्चियनहरूले चाहिँ बुझ्दैन क्या, उनीहरूले पनि येशूको लागि केही गर्नुपर्छ भन्ने कुरो बुझ्दैन। तर यो गर्नुभन्दा अगाडि चाहिँ 17:17 पवित्र हुने कुरा छ। तर मान्छेहरू त्यही कारणले यो परमेश्वरको वचन कति महत्त्वपूर्ण छ तपाईँ मेरो लागि भन्ने कुरा, अनि दाउदले भन्छ नि मेरो खुट्टाको लागि बत्ती मेरो बाटोको लागि ज्योति, हामी परमेश्वरको वचन नबुझेर उहाँको पवित्रताको मार्गलाई थाहै हुँदैन। अनि यहाँनिर लेख्नुहुन्छ तिनीहरूले सम्पूर्ण जीवन तपाईँमै सुम्पन सकुन् भनेर मैले आफ्नो जीवन तपाईँमा सुम्पँदैछु। यो सुम्पेको कुरा वास्तवमा यो 19 कुरा चाहिँ येशू प्रभुको क्रुसको कुरा हो। वास्तवमा येशूले क्रुसमा बलिदान हुन जानुभएको कुरा हो। अनि एक हिसाबले तपाईँ र म जो ख्रिस्टलाई विश्वास गर्छौँ, यो संसारमा उहाँको लागि हामीलाई पवित्र गर्ने भनेको चाहिँ तपाईँ र म जेसुकै जागिर। एउटा किताब म पढ्दै थिएँ, तपाईँ र मेरो कलिङ भन्छ नि, बोलावट भन्छ नि, यो बोलावट सम्बन्धी कुरामा अलि अध्ययन गर्ने विचार छ, हामी सब सायद अर्को कुनै दिन हेर्छौँ। बोलावट हामी कतिचोटि कन्फ्युज छौँ, बोलावट भनेको तपाईँ र मेरो करियर होइन, तपाईँ र मेरो पेसा होइन, यो कुरो चाहिँ बाइबलमा प्रष्ट छ। धेरै मान्छेले चाहिँ बोलावटलाई पेसा सोध्छ। तपाईँ र म परमेश्वरको छोराछोरी भएर येसुको चेला भएर चाहे जोसुकै होस्, पढ्या नपढ्या जम्मै, अब विचार गर्नुहोस्, कमजोर, घुँडा दुख्ने, खुट्टा दुख्ने, टाउको दुख्ने सबै मान्छेको लागि परमेश्वरको बोलावट छ, त्यो के हो हामीले विचार गर्नुपर्छ अर्को दिन त्यो त्यसको बारेमा। तर तपाईँहरूमा सबैलाई परमेश्वरले पठाउनुहुन्छ, पठाउनुको मतलब चाहिँ हामी बाहिर गएर सुसमाचारै प्रचार गर्ने होइन, तर परमेश्वरले हामीलाई के गर्ने मौका दिनुहुन्छ परमेश्वरको सेवाको लागि, परमेश्वरको महिमाको लागि। त्यसैले एउटा हिसाबले पवित्र हुने भनेको चाहिँ उहाँले पठाउने कुराको लागि रेडी हुने, उहाँको काम पुरा हृदयले पुरा जीवनले गर्ने। त्यसैले हरेक विश्वासीको हृदयमा परमेश्वरको इच्छा उहाँको महिमाको लागि जिउने कुरा पहिलो स्थान हुनुपर्छ। अब सबै क्रिस्चियन तपाईँले यस्तो देख्नुहुन्न, अनि धेरै मान्छेहरूलाई त्यस्तो नभएको क्रिस्चियनहरू नै राम्रो लागेर त्यस्तो सङ्गतमा पनि जान्छन्। तर तपाईँलाई म भन्छु, बाइबलमा लेखेको अनुसार, मेरो चाहिँ विचार, हामीले बाइबलमा भनेको अनुसार परमेश्वरको इच्छा गर्न आफूलाई सुम्पिने कुरामा चाहिँ हामी हरेकले आफ्नो आफ्नो बोलावट सोच्नुपर्छ। फेरि पनि भन्छु, बोलावट चाहिँ कोही डाक्टर, कोही शिक्षक, कोही इन्जिनियर, कोही के हुन्छ सिपाही, त्यो बोलावट होइन, त्यो त मान्छेले कहिलेकाहीँ आफ्नो जब फेरि पनि दिन्छ। बोलावट चाहिँ परमेश्वरको इच्छा गर्ने हो, चाहे जहाँसुकै जाओस् परमेश्वरको इच्छा गर्ने हो, उहाँको लागि गवाही बन्ने हो। अनि त्यो गवाही बन्ने कुरा सुसमाचार प्रचारमा जाने मात्रै होइन, हरेकचोटि ख्रिस्टको प्रेमद्वारा हाम्रो जीवनमा उहाँको सत्यता, उहाँको महिमा, उहाँको चरित्र झल्किनुपर्छ। होइन, मैले चाहिँ यो विश्वास गर्छु, येशूले परमेश्वरको उद्देश्यको लागि आफैलाई अलग गर्नुभयो भन्ने कुरा नै हाम्रो अलगै हुनुको आधार, परमेश्वरको योजना बनाउन, परमेश्वरको महिमा गर्न। तपाईँले योहन्ना 17 अध्याय पढ्नुभयो भनेदेखि मैले तपाईँले दिएको काम पुरा गरेर तपाईँलाई महिमा गरेको छु भनेर उसले भन्छ। अनि उसलाई जुन उद्देश्यले संसारमा पठाउनु भयो, येशू त्यसको लागि अलग भएर त्यो पुरा गरिदिनु भयो। अनि उहाँले हामीलाई पठाउँदै हुनुहुन्छ, पठाउनुभन्दा पहिला हामीलाई पवित्र गर्न चाहनुहुन्छ, त्यही कुरा प्रार्थना गर्नुहुन्छ, उहाँको वचनले हामीलाई पवित्र बनाउँछ। अनि पवित्र हुने भनेको चाहिँ परमेश्वरको कामको लागि पूर्ण रूपमा पुरा हृदयले अलग हुने, होइन? त्यसैले ख्रिस्टको अलग भएको कुरा नै तपाईँ र म पनि परमेश्वरको लागि अलग हुने एउटा आधार हो। योहन्ना 10:36 मसँग यहाँ 10:36 के छ, मलाई चाहिँ पिताले आफ्नो उद्देश्य पुरा गर्न यस संसारमा पठाउनु भएको हो, त्यसो भए म परमेश्वरको पुत्र हुँ भन्दा कसरी तिमीहरूले मलाई परमेश्वरको निन्दा गरिस् भन्छौ। मुख्य यहाँ हामीले हेर्न खोजेको चाहिँ यहाँनिर येशूले के भन्नुहुन्छ, पिताले आफ्नो उद्देश्य पुरा गर्न संसारमा पठाउनु भयो। अब यहाँनिर वचनमा प्रशस्त छ, तपाईँ र म जोसुकै होस्, जसले येशूलाई ग्रहण गरेछ नि उहाँको छोराछोरी हुन्छौँ नि हामीलाई उहाँको इच्छा पुरा गर्न बोलावट त्यहाँ छ, त्यो जेसुकै होस् उहाँको महिमाको लागि। जबसम्म त्यो कुरो बुझ्दैनौँ नि हामीले उहाँलाई पछ्याइ राखेका हुँदैनौँ, त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। तर त्यसकारणले यहाँनिर हामी पवित्र गरिएका छौँ र पठाइएका छौँ, किनभने येशू पनि पवित्र हुनुहुन्थ्यो र पठाइनु भएको थियो। बुझ्नुहुन्छ, अघि धार्मिकताको कुरा गऱ्यौँ, धर्मी ठहरिएको कुरा गरौँ, अनि पवित्रकरणको, त्यो सबै कुराको उद्देश्य छ। तपाईँ र मेरो जीवनमा परमेश्वरको इच्छा, योजना, महिमा गर्ने काम हुनुपर्छ, चाहे जोसुकै होस्, होइन? सबै व्यक्ति परमेश्वरसँग आफै जिम्मेवारी हुन्छ। हामी एज अ चर्च एकअर्कालाई हामी उत्साह दिनुपर्छ, बाइबलमा त्यही छ, होइन? एकअर्कालाई प्रोत्साहन, उत्साह, प्रेममा बढाउनु पर्छ, असल काम गर्न बढाउनु पर्छ। हिब्रू 10:24-25 त्यही कुरा तपाईँले पाउनुहुन्छ। अनि हाम्रो प्रभुको पवित्रीकरण हाम्रो आफ्नै लागि नमुना र शक्ति हो। येशूको पवित्रीकरण अथवा उहाँ अलग हुने कुरा चाहिँ हाम्रो लागि नमुना हो। पठाइने र पवित्र पार्ने छुट्याउन नसकिने छन्। वास्तवमा यो कलिङ अथवा पठाइने र पवित्र पार्ने कुरा सँगसँगै आउँछ। यसकारण हामीलाई बाइबलमा सन्त भनिएको छ, अनि ग्रिक भाषामा चाहिँ हागियोई भन्दो रहेछ, यसलाई हागियोई वा पवित्र जनहरू भनिएको छ। किन जबसम्म हामी सन्त हुँदैनौँ पवित्र जन हुँदैनौँ, अब पवित्र जन त्यतिखेर हुन्छ जसले हामी अलग हुन्छौँ अथवा पवित्र हुन्छौँ। मुक्तिभन्दा पहिले हाम्रो व्यवहारले परमेश्वरबाट अलग गरिएको संसारको चालमा हामी थियौँ। त्यो खालको गवाही जसले ख्रिस्टलाई जानेको छैन, मुक्ति पाएको छैन, धर्मी ठहरिएको छैन, पवित्रता छैन, संसारको गवाई दिन्छ उसले, उस केवल संसारको स्वभाव देखाउँछ, संसारको चल। तर अब हाम्रो व्यवहारले संसारबाट अलग गरिएर परमेश्वरको सामुन्ने हामी उभिएको, परमेश्वरको प्रेमको, येशूको चरित्रको गवाई हामी दिन थाल्छौँ। त्यसकारणले बिस्तारै बिस्तारै हरेक दिन पवित्र बनाइएकाहरू ख्रिस्ट जस्तै बनिरहेका हुन्छन् अनि उनीहरूको जीवनद्वारा त्यही कुराहरू देखाउँदछन्। यहाँनिर हिब्रू 10:14 के छ? पापबाट शुद्ध पारिएका जातिलाई उहाँले एउटै बलिदानले सधैँको लागि सिद्ध पार्नु भएको छ। हामी सिद्ध हुने कुरा चाहिँ, पापबाट शुद्ध पारिएका कुरा चाहिँ येशू ख्रिस्टले सधैँको लागि, होइन, देख्नुभयो एकैचोटि। यो कुरा हामीले भुल्नु हुँदैन, हामीले विचार गर्नु हुँदैन कि म त भएन क्या अरे। तर मुख्य कुरा के हो जाँच्ने भने, मैले येशूलाई पक्कै प्रभुको रूपमा ग्रहण गरेँ गरेँ, त्यो चाहिँ पक्का हो। सो पवित्र धर्मशास्त्रमा पवित्रीकरण शब्द प्रयोग गरिएको अर्को अर्थ पनि लाग्दछ, त्यो चाहिँ अन्तिम पवित्रीकरण, होइन, यो महिमामा सहभागी हुने जस्तै हो। पवित्रीकरणमा पनि अर्को पवित्र कुरा पनि छ, महिमामा सहभागी हुने जस्तै हो। अनि यहाँ चाहिँ 1 थिस्सलुनीकी 2:23 शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पुरा तवरले पवित्र राखुन्। हाम्रो प्रभु येशू ख्रीष्ट नआएसम्म तिमीहरूको आत्मा, प्राण र शरीर स्वास्थ्य दाग बिनाको र निर्दोष होस्। त्यस कारणले दाग बिना र निर्दोष होस्। त्यसकारण यो 1 थिस्सलुनीकी 5:23 पावलले ख्रिस्टलाई महिमाको आशाको रूपमा प्रकट गरेका छन्, जुन चाहिँ हामीले कलसी 1:27 देख्छौँ। सायद मसँग यो पद होला, कलसी 1:27। अनि हाम्रो यो अलग गरिएको, पवित्र गरिएको, हामी सन्त भएको, हामी उहाँमा प्रयोग हुने भएको, उहाँको महिमा गर्ने भएको, सबै कुराको आधार येशू ख्रिस्ट केन्द्रित जीवन भनेको थिएँ मैले। अनि पावलले यहाँनिर कलसीहरू लेख्दाखेरि 1:27, तपाईँलाई म अलिकति कलसीको चर्चको ब्याकग्राउन्ड दिन चाहन्छु छोटो। कलसीको चर्चमा चाहिँ पावलले दिएको शिक्षाभन्दा उनीहरू विश्वास गरेर चर्च भइसकेको, तर कतिजना मान्छेहरूलाई चाहिँ तिमीले चाहिँ अलिकति यो पनि गर्नुपर्छ, यो पनि गर्नुपर्छ, अर्कै खालको कुराहरू, शक्ति पाउन यो गर्नुपर्छ, कहिलेकाहीँ यस्ता मान्छेहरू हुन्छ नि, मान्छेले कोसिस गर्न लगाउने। अनि पावलले चाहिँ होइन, तिमीहरू त ख्रिस्टमा पुरा भइसकेको छौ, जसले ख्रिस्टलाई ग्रहण गरे पुग्यो, यो गर्नु पर्दैन, त्यो कुरा भनेको छ। त्यस कारण तर तिमीहरूमा मुख्य कुरा चाहिँ के भयो त, यस महिमामय सम्पत्तिको रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनुहुन्छ, अर्थात् महिमाको आशा। त्यो कुरा गैर यहुदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ। गैर यहुदी भनेको चाहिँ अन्य जाति पनि भन्छ, जो चाहिँ यहुदी होइन, उनीहरूलाई पनि विश्वासमा ल्याउनलाई तिमीहरूलाई चुनेको छ, तर त्यो चाहिँ ख्रिस्ट हामीमा हुने त्यो महिमाको आशा चाहिँ उहाँ नै हुनुहुन्छ। त्यसैले ख्रिस्चियन जीवन भनेको चाहिँ एउटा धर्म कर्म व्यवस्था पालन गर्ने भन्दा पनि एउटा व्यक्तिसँगको सम्बन्ध। म बाइबल कलेजमा हुँदाखेरि एउटा मान्छेले भनेको सेन्टेन्स कहिले पनि बिर्सिन्न, क्रिस्चियनिटी इज अ पर्सन जिजस क्राइस्ट, वी हेभ रिलेसनसिप विथ जिजस क्राइस्ट भनेर भन्दै थियो। त्यो चाहिँ एउटा व्यक्ति हुनुहुन्छ जुन चाहिँ, त्यही कारण तपाईँहरू म जब साक्षात ख्रिस्टलाई भेट्छौँ नि, साधु सुन्दर सिंहको बारेमा अलिकति मैले आज अहिले मसँग अलिकति टाइम भयो भने, धेरै छैन अब सिद्धि पनि लागेको छ, भेरी गुड भेरी गुड, अलिकति म तपाईँलाई बताउन चाहन्छु त्यो साधु सुन्दर सिंहको बारेमा। अनि उसले चाहिँ एनिवे त्यो 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 कुरा यहीँ राखौँ, ख्रिस्टमा विश्वास गर्नेहरू, होइन, अर्को कुरा कलसी 4 यहाँ मसँग के छ, कलसी 3:4, जब ख्रिस्ट जो तिमीहरूको जीवन हुनुहुन्छ, प्रकट हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। अघि हामीले के हेरेको थियौँ, ख्रिस्ट जो महिमाको आशा, जो हामीहरूमा हुनुहुन्छ, हामी ख्रिस्टमा हुन्छौँ, जब येशू ख्रिस्ट प्रकट हुनुहुन्छ हामी पनि उहाँसँगै प्रकट हुन्छौँ। यो परमेश्वरको वचन हो, यो परमेश्वरको सुसमाचार हो। अर्को कुरा यहाँनिर 1 योहन्ना 3:2 छ, हामीले हेरिरहेछौँ पवित्रीकरण, होइन, येशू जस्तै बन्ने। अनि यहाँ 1 योहन्ना 3:2 योहन्नाले के भन्दछन् भने, हामी जान्दछौँ कि जब ख्रिस्ट प्रकट हुनुहुनै छ, त्यो चाहिँ के, दोस्रो चोटिको आगमन, हामी सबै हरेक दिन त्यसैको लागि तयार भएर बस्नुपर्छ, हामी उहाँ जस्तै हुनेछौँ, जब उहाँ आउनुहुन्छ नि बादलमा, हामी उहाँ जस्तो हुनुपर्छ, हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तै देख्नेछौँ। बाइबलमा लेखेको छ, अहिले हामी उहाँ जस्तो हुनुहुन्छ त्यति धेरै हामीले नजिकबाट उहाँ जस्तै भनेर चिन्न पनि सक्दैनौँ होला, तर त्यो दिन चाहिँ हामी पनि उहाँ जस्तै हुनेछौँ, त्यो कुरा चाहिँ हामी यहाँ देख्दछौँ। उहाँ जस्तै हुनेछौँ। संक्षेपमा पवित्रीकरण ग्रिक शब्द हागिया हागियास्मोसको अनुवाद हो, अर्थात् पवित्रता। यसको अर्थ चाहिँ पवित्रता अथवा पृथकीकरण, अलग हुनु, चट्ट काटेर छुट्टै बनाउनु, कुनै पनि अरू कुरा त्यसमा मिसिएको हुँदैन, अलग गरिने हुन्छ। त्यो पवित्रता भनेको चाहिँ त्यसको मतलब तपाईँ र म ख्रिस्ट येशूको निम्ति पवित्र अलग हुन्छौँ, उहाँको स्वभावमा बदलिन्छौँ, उहाँ नै हाम्रो प्रभुको रूपमा सधैँ हाम्रो जीवनमा रहनुहुन्छ। त्यस कारणले यो पवित्र पवित्रीकरणको तीन चरणको बारेमा, सो यो पवित्रीकरणको बारेमा यहाँनिर तपाईँलाई पवित्रकरणद्वारा हामी के हुन्छौँ भन्दाखेरि चाहिँ बितेको समय, यो अतीत, अतीतमा भनेको चाहिँ पास्ट, परमेश्वर हामीलाई जस्टिफाइड, धर्मी ठहराउनु भयो ख्रिस्टमा एकपटक सधैँका लागि, यो चाहिँ पोजिसनल होलिनेस, त्यो पवित्र बनाउनु भयो, त्यो घटना भइसक्यो जसले विश्वास गर्यो, येशूलाई ग्रहण गर्यो, होइन। मुक्ति भन्दाखेरि चाहिँ त्यो मुक्तिको दिन, किनभने यो पाप र हाम्रो त दिनदिनै सम्पर्क हुने भयो नि त संसारमा, होइन, किनभने यहाँ सब पापै हुन्छ, तर तपाईँ र म जो ख्रिस्टमा छौँ, हामीलाई पोजिसनल होलिनेस, उहाँले हामीलाई पवित्र घोषणा गरिसक्नुभयो सदाको लागि, पर्मानेन्ट, पर्फेक्ट, इटर्नल, होइन, कम्प्लिट भन्ने कुरा तपाईँले भनेको थियो। अनि वर्तमान, अहिले आएको दिनमा, होइन, आजको दिनमा हामी जसै जिउँदैछौँ, परमेश्वरले हामीलाई परिपक्व, व्यावहारिक, प्रगतिशील पवित्रता तर्फ डोर्याउनुहुन्छ हरेक दिन। हाम्रो ध्यान चाहिँ परमेश्वरको इच्छाअनुसार जिउने हो, होइन, परमेश्वरको इच्छाअनुसार। अब आउनेवाला दिन भविष्यमा चाहिँ परमेश्वरले हामीलाई महिमा दिनुहुनेछ, जुन चाहिँ सधैँ स्थायी र परम पवित्रता दिनुहुन्छ। हामी अघि अघि पहिलो योहन्ना 3:2 हामी हेर्दैथ्यौँ कसरी हामी येशू जस्तै हुनेछौँ। अनि पवित्रीकरणका तीन चरणहरूले विश्वासीलाई निम्न कुराहरूको लागि अलग गर्दछ। यो तीन चरणमा अलग गर्ने कुरा चाहिँ तपाईँलाई म यहाँ भन्न चाहन्छु। पवित्रीकरणले अलग गर्ने, यहाँ म यहाँ चाहिँ मैले छुट्टै राखेको छु। पहिलो चाहिँ धार्मिकता, पापको दण्डबाट अलग गर्दछ। दोस्रो चाहिँ पवित्रता, परिपक्वता, पापको शक्तिबाट अलग गर्दछ। तेस्रो चाहिँ महिमा, पापको उपस्थितिबाट अलग गर्दछ। त्यस कारण परमेश्वरको पवित्रीकरणले हामीलाई के गर्छ? पहिलो कुरा, हामीमा पापको दण्ड छैन। दोस्रो कुरो, हामीमा पापको शक्ति छैन। ख्रिस्ट येशूमा पाप निशक्ति भएपछि, यही संसारमै जिउँदाखेरि पनि पाप शक्तिशाली छैन अब, तपाईँ मैले परमेश्वरमा भरोसा गरेको कारणले। दोस्रो कुरो चाहिँ, जब हामी महिमामा सहभागी हुन्छौँ स्वर्गमा परमेश्वरसँग, पापको उपस्थिति छैन, नो पाप, त्यहाँ पाप छैन। सो यो तीनवटा कुरा चाहिँ हामी पवित्रीकरणको बारेमा देख्दछौँ। अब तपाईँलाई तीन चरण, यो मैले अघि भर्खरै भने, होइन, कसरी मसँग दुइटा रहेछ। एनिवे, दिस इज द वान आई वाज ट्राइङ टु रिड। त्यसकारण अब एउटा यो पढेर तपाईँलाई साधु सुन्दर सिंहको एउटा दुइटा कुरा भनेर, कोट भनेर म अन्त गर्न चाहन्छु, कमसेकम सिद्धाएँ मैले है। दोस्रो कोरन्थी 9:8 परमेश्वरले हामीलाई प्रशस्त मात्रामा आशिष दिनुहुन्छ, ताकि सबै कुरामा सबै समय तिमीहरूलाई चाहिएका सबै थोक पाएर तिम्रो प्रत्येक असल काममा प्रशस्त हो। यहाँनिर यो पदमा तपाईँले राम्रोसँग हेर्नुभयो भने परमेश्वरले दिनुभएको आशिष, त्यो प्रशस्तताको जीवनमा चाहिँ के छ त? त्यो जुन प्रशस्त मात्रामा दिनुभएको आशिष, सबै समय, सबै थोक, सबै कुरामा प्रत्येक असल काम गर्नले गर्नलाई त्यो प्रशस्त हुन्छ। त्यस कारण तपाईँ र मलाई पुग्ने आशिष उहाँमा कति पनि कमी छैन, त्यो कुरा हामी देख्दछौँ। अब तपाईँलाई यो सेङ्टिफिकेसनको बारेमा, पवित्रताको बारेमा साधु सुन्दर सिंह, तपाईँलाई कतिजनालाई थाहा छ, साधु सुन्दर सिंह चाहिँ बे गरेन, उसले उसको घर जग्गा के पनि थिएन, तर उसले केवल येशु जस्तै म पनि, त्यो त्यो मान्छेले धेरै किताब पनि लेखेको छ, तपाईँले कतिको सुन्नु भएको छ, म बाइबल कलेज हुँदा पनि उसको बारेमा धेरै सिकेको थिएँ, नेपालमा पनि साधु सुन्दर सिंहको उदाहरणहरू धेरै दिइन्छ, थुप्रै कोटहरू म तपाईँलाई भन्न सक्छु, र एक दुईवटा कोट यहाँ मैले राखेको छु। वाट इज सेङ्टिफिकेसन भनेर सोद्धाखेरि उसले भनेको दुईवटा पोइन्ट तपाईँलाई म भन्न चाहन्छु। पहिलो पोइन्ट, वाट इज सेङ्टिफिकेसन भन्दा द ट्रु क्रिस्चियन इज, भने मतलब सेङ्टिफाइड क्रिस्चियन इज लाइक स्यान्डवुड, भनेको चाहिँ तपाईँलाई थाहा छ, स्यान्डलवुड भनेको चाहिँ त्यो के भन्छ, रक्तचन्दन भन्छ के भन्छ, बास्ना आउने होइन, के भन्छ, धुपी हुन्छ है, के भन्छ, आई डोन्ट नो हाउ टु से इन नेपाली, विच इम्पार्ट्स इट्स फ्रेग्रेन्स टु द एक्स विच कट्स इट, भनेको चाहिँ जब त्यो स्यान्डलवुडमा चाहिँ बन्चराले काट्न थाल्छ नि, स्यान्डलवुडलाई चाहिँ चक्ना चुर पारेर काटेर त्यसको बिचमै पुर्याउँछ, तर त्यसलाई चाहिँ त्यसले सुबासनाले भरिदिन्छ विदाउट डुइङ एनी हार्म इन रिटर्न, भनेको चाहिँ त्यो बन्चरोलाई चाहिँ के गर्छ स्यान्डलवुडले, के पनि गर्नु सक्दैन, केही त्यसको कमजोरी बनाउँदैन। त्यसैले कुनै पनि क्रिस्चियन भनेको चाहिँ त्यस्तो खालको हो, भनेको मतलब तपाईँ र ममा जब परमेश्वरको पवित्रता हुन्छ, हामी पवित्रीकरणमा बढ्छौँ, परमेश्वरको प्रेममा चाहिँ हामी यो स्यान्डलवुडमा बन्चाराले हानेको जस्तै, हामीलाई कसैले दुःख दिँदा पनि, विरोध गर्दा पनि, हामी त्यो मान्छेलाई ख्रिस्टको प्रेम नै देखाउँछौँ। हामीले दिने कुरा चाहिँ जसरी बन्चरोलाई फ्रेग्रेन्स सुबासनाले भरिदिन्छ। अर्को एउटा छ तर यहाँ मैले भेटिनँ, त्यो पनि मैले बाइबल कलेजमा सुनेको थिएँ। अर्को एउटा चाहिँ के छ भने, तपाईँले जब एउटा गुलाबको फुललाई हातमा लिनुहुन्छ, एकदम लहलह परेको बास्ना आउने एकदम हुन्छ, अनि तपाईँको हातले त्यसलाई चाहिँ पुरै मेस गर्नुहुन्छ, गुलाबको फुल हातमा मेस गरेपछि के हुन्छ, त्यो चाहिँ सबै हराउँछ नि हातमै, तर तपाईँको हात चाहिँ पुरा गुलाबको अत्तरले पुरै भरिन्छ। उसले चाहिँ सेङ्टिफिकेसन, परमेश्वरमा धर्मी हुने कुरा, अथवा त्यही व्यक्ति हो जो क्रिस्चियन, ऊ चाहिँ त्यस्तो हुन्छ भनेर उसले भनेको कुरा। एउटा दुईवटा यहाँ अर्को पढ्न चाहन्छु, यहाँनिर उसले अर्को एउटा लेखेको, हाम्रो सेङ्टिफिकेसनको जीवन भनेको चाहिँ येशु ख्रिस्टसँगै जिउने जीवन हो। यो चाहिँ यस्तो छ, सल्ट वेन डिजल्व इन वाटर मे डिसिपेयर बट इट डज नट सिज टु एक्जिस्ट, भनेको चाहिँ तपाईँले नुन र पानीले छुट्टै राख्नु पनि छुट्टै हुन्छ, तर नुन पानीमा हाल्नुभयो भने के हुन्छ, पानी जस्तै देखिन्छ, नुन देखिँदैन, तर नुनमा पानीको उपस्थिति चाहिँ रहन्छ भन्छ यहाँ। वी क्यान बी स्योर अफ इट इट्स प्रेजेन्ट बाई टेस्टिङ द वाटर, पानीलाई चाख्यो भने त्यो नुन छ भने थाहा हुन्छ। लाइक वाइज द इन्डोलिङ क्राइस्ट, जो ख्रिस्ट हामीमा रहनुहुन्छ, दो अनसिन, मान्छेले झट्टै हेर्दा चाहिँ हामीलाई मात्रै देख्छ, विल बी मेड एभिडेन्ट टु अदर्स फ्रम द लभ विच ही इम्पार्ट्स टु अस, उहाँले हामीलाई दिनुभएको प्रेमद्वारा जब हामी अरूप्रति व्यवहार गर्छौँ, हामीमा ख्रिस्ट भएको कुरा अरूले चाहिँ देख्छ, जसरी नुन पानीको स्वादबाट थाहा हुन्छ। यो साधु सुन्दर सिंहको यति धेरै उसले लेखेको छ। अर्को एउटा कुरा म पढ्न चाहन्छु, इन द वर्ल्ड देयर इज भेरी लिटिल हार्मोनी बिट्विन द इनर एन्ड आउटर लाइफ, यो बुझ्नुहुन्छ होइन, संसारको मान्छेहरूको भित्र र बाहिर फरक छ। धेरैचोटि तपाईँ र मलाई साथी बन्ने मान्छेहरू भित्र अर्कै विचार गरेको पनि हुन्छ, आफ्नै मान्छेहरू हुन्छ, अनि तपाईँ र म पनि यदि परमेश्वरमा पवित्र हुँदै छैनौँ भने त्यस्तो हुनसक्छ। इफ वी लिभ एकर्डिङ टु द विल अफ गड, देन द टाइम विल कम, जब परमेश्वरको इच्छा अनुसार हामीले जिउन थाल्यो भने चाहिँ त्यस्तो समय आउँछ, वेन देयर विल बी पर्फेक्ट हार्मोनी बिट्विन द इनर एन्ड आउटर लाइफ। यो चाहिँ के रहेछ, परमेश्वरको इच्छा अनुसार जिउन थाल्यो भने चाहिँ तपाईँ र मेरो भित्र र बाहिरको जीवनमा चाहिँ एकदम ठ्याक्कै मिल्छ अरे, त्यही कुरो भन्यो नि त यहाँ होइन, द आउटर विल बी एक्ज्याक्टली लाइक इनर एन्ड द इनर एक्ज्याक्टली लाइक आउटर, भित्री र बाहिरी एउटै हुन्छ, तपाईँले मैले बोल्ने र जिउने एउटै हुन्छ। बाई हिज ग्रेस हिज वी स्याल बिकम परफेक्ट लाइक जिजस, यो सेङ्टिफिकेसन हो, परमेश्वरको अनुग्रहले हामी येशु जस्तै पवित्र हुन्छौँ पवित्रीकरणको कुरा गर्दाखेरि। त्यस कारण क्रिस्चियन जीवन जिउने कुरा भनेको चाहिँ फरक कुरा हो। अघि त्यो तपाईँलाई बोलावटको कुरा गरेको थिएँ नि, जागिर पेसा अक्युपेसन होइन, बोलावट चाहिँ हरेक व्यक्तिको फरक हुन्छ, परमेश्वरको इच्छा गर्ने बोलावट, त्यसको बारेमा हामीले हेर्न सक्छौँ। मलाई आशा छ परमेश्वरले हामीलाई आजको कुराहरूबाट केही कुरा